سیلاب آنے کا ایک وہ پیشین گوئی ہے کہ سیلاب آئے گا. ہمارے آنے والے دن بہت ٹف آ رہے ہیں, اور پولیٹیکل سیناریو پہ دیکھا جائے تو میں آپ کو آج بتا سکتا ہوں کہ یہ جون کے آخری دن ہے, جولائی کے پہلے ہفتے سے پاکستان میں حالات مزید خراب ہوں گے, اور اگست کے پہلے ہفتے تک یہ کسی نہ کسی نتیجے پر پہنچ جائیں گے. اور اگر شہباز شریف صاحب نے جس طرح پہلے سستی کی ہے, آئی ایم ایف کے پاس نہیں گئے, 35 دن یہ بیٹھ کے سوچتے رہے ہیں اور اس کے بعد گئے ہیں جب تو بہت نقصان ہو چکا تھا, اب اگر یہ شہباز شریف صاحب, کیونکہ انہوں نے کل ایک میٹنگ کی ہے اپنی پارٹی کے لیڈران کے ساتھ جہاں بیٹھ کے انہوں نے کہا ہے کہ ہماری ساکھ بری طرح متاثر ہو رہی ہے, ہماری ساکھ پارٹی کی ڈاؤن جا رہی ہے, اور اس میں سولوشن انہوں نے کیا نکالا ہے کہ جی پی ڈی ایم کی پارٹیوں کو بھی چپ ان کرنا چاہیے, انہیں بھی سامنے آنا چاہیے, انہیں بھی ہمیں ڈیفینڈ کرنا چاہیے. زرداری صاحب نہیں کرنا چاہتے, زرداری صاحب تو دبئی پہنچ گئے, اپنے ویلا میں بیٹھے ہوئے ہیں اور ٹانگیں لمبی کر کے ریسٹ کر رہے ہیں, انجوائے کر رہے ہیں سچویشن کو. زرداری صاحب نہیں آ کے ڈیفینڈ کرنا چاہتے, وہ کہتے ہیں ساکھ خراب ہو رہی ہے تو نون کی ہو رہی ہے, اور نون لڑ رہی ہے تو پی ٹی آئی کے ساتھ لڑ رہی ہے, اور اگر پی ٹی آئی نقصان اس لڑائی میں یا پی ٹی آئی کا ہو رہا ہے یا نون لیگ کا ہو رہا ہے, زرداری صاحب تو صرف انجوائے کر رہے ہیں سچویشن کو, کیونکہ دو پولیٹیکل فورسز ہیں جو ان کی اپوننٹ پولیٹیکل فورسز ہیں, اگلے الیکشن میں ان تینوں نے ہی ووٹ مانگنے ہیں, اور اگر دو دوسرے جو ووٹ مانگنے والے مخالف پارٹیاں ہیں وہ اگر کمزور ہو رہی ہیں تو اس کا مطلب ہے اس کا فائدہ پیپلز پارٹی کو ہی ہو رہا ہے, تو وہ تو خوش ہیں ان دونوں کو لڑا کے کہ دو تگڑے پہلوان آپس میں لڑ کے اپنی انرجی ویسٹ کر لیں گے, ان کے پاس اتنی انرجی بچے گی نہیں الیکشن تک پہنچنے کے کہ وہ میرے ساتھ لڑیں. تو زرداری صاحب تو انجوائے کر رہے ہیں. اب مسلم لیگ نون کی جو میٹنگ ہوئی ہے جس میں سارے مسلم لیگ کے لوگ موجود تھے, نقاب پہ پہنی مریم بھی بیٹھی ہوئی تھی چچا کے لیفٹ ہینڈ پہ, پتہ نہیں انہوں نے نقاب کیوں نہیں اتارا, حالانکہ زیادہ بندے نہیں تھے, شاید وہ چہرہ اپنا دکھانا نہیں چاہتی تھی, فیس نہیں کر رہی تھی سچویشن کو, یا وہ کچھ کیموفلائز کر رہی تھی اپنی سچویشن کو کہ دل کی کیفیت کچھ اور تھی, زبان پہ کچھ اور ہے,
یا کوئی نئی نئی پلاسٹک سرجری.
نہیں پلاسٹک سرجری تو وہ کراتی ہیں باہر سے, پاکستان میں وہ ہو نہیں سکتی, کوالٹی کا کام ہوتا ہے ان کا, اس طرح کا کچا کام نہیں ہوتا.
نہیں تو پاکستان میں ڈاکٹر نہ رہے کہ آپ کا کیا بولو.
نہیں ایک جو ایک اور مسئلہ ہے نا, آپ خود خاتون ہیں آپ کو پتا ہے کہ خواتین کا مسئلہ یہ ہے کہ وہ ایک دفعہ کہیں سے نیل بھی بنوانا شروع کر دیں اور ان کو نیل ٹیکنیشین پسند آ جائے تو وہ پھر 10 کلومیٹر کا چکر کاٹ کے بھی اسی نیل ٹیکنیشین کے پاس جائیں.
ایسے ہی ہے
تو ماجد صاحب میں سمجھتا ہوں چیزوں کو, باریک چیزوں کو میں سمجھتا ہوں,
میں دیکھ رہا ہوں, میں دیکھ رہا ہوں بڑی باریکی سے سمجھتے ہیں.
تو وہ اس میٹنگ میں انہوں نے کہا جی کہ انہیں کہیں کہ وہ بھی شیئر کریں, لوڈ اٹھائیں ہمارے ساتھ, یہ جو ہماری بدنامی ہو رہی ہے, بے عزتی ہو رہی ہے, تو اس میں کریں. لیکن وہ کب تک کریں گے؟ نہیں کریں گے. اگلے یہ جون گزرنے دیں, جولائی کے پہلے ہفتے سے کام گرم ہونا شروع ہو جانا ہے, اور اگست کے پہلے ہفتے 14 اگست جو ہے نا, یہ نارمل 14 اگست نہیں ہونا مجھے جو نظر آ رہا ہے.
پریڈکشن,
اللہ نہ کرے صورتحال ایمرجنسی تک چلی جائے, کیونکہ یہ جو باجوہ صاحب کے ساتھ ادھر ادھر ان کے ارد گرد جو بمباری ہو رہی ہے نا, ان کے دائیں کان کے پاس سے گولی گزر جاتی ہے, کوئی ادھر سے گزر جاتی ہے, اس میں یہ ٹام کوویچ جیسے لوگ جو ہے جو کام کر رہے ہیں, تو بندہ ڈیمورلائز ہو جاتا ہے, دل ٹوٹ جاتا ہے بندے کا, یہ ہو کیا رہا ہے میرے ساتھ. پھر آپ ابھی جب آصف سلیم باجوہ کی اب بات کر رہی تھیں, اس طرح کی چیزیں سامنے آتی ہیں. اب دیکھیں کیسے کیسے ایسے لوگ جن پہ سٹیمپ لگی ہوئی تھی کہ یہ آئی ایس آئی کے اسپوکس مین ہیں, ان دوستوں کے بارے میں میں اب نام نہیں لیتا, ناراض ہو جائے گا میرا دوست, ان کا ٹویٹ آتا ہے کہ جناب دھوبی کا بغلول نہ پاکستان کا نہ بیلجیم کا. یہ اس بندے کا ٹویٹ ہے جس پہ سٹیمپ لگی ہوئی ہے کہ آئی ایس آئی کا صحافی ہے, اس کا ٹویٹ پاکستان میں یہ پبلک ہوا ہوا ہے, اور اس کو لوگوں نے آگے ری ٹویٹ کیا ہے, ہزاروں لاکھوں لوگوں نے, کہ دھوبی کا بغلول نہ پاکستان کا نہ بیلجیم کا. اب یہ بغلول کی جگہ ورڈ کچھ اور ہے, اس نے احتیاط کی ہے, بات یہاں تک کیوں پہنچی ہے, اور پاکستان کا اور بیلجیم کا مطلب ہے نہ گھر کا نہ گھاٹ کا, بیلجیم تک بات کیوں پہنچی ہے, اور بیلجیم ہر بندے کی زبان پہ کیوں ہے, کسی کے پاس پروف ہیں یا نہیں ہے, لیکن لوگ کیوں بیلجیم کو استعمال کر رہے ہیں؟ دس از آل نان سینس, دس از ناٹ گڈ فار اس.
لیکن ان کی طرف سے ڈینائل نہیں آیا نا, باجوہ صاحب ڈینائی نہیں کرے کہ نہیں میری زمین نہیں ہے بیلجیم میں.
لوگ تو ان کے جو سسر صاحب ہیں, لوگ ان کے سسر کی ساری چیزیں نکال کے لے آئے ہیں, لوگ بتاتے ہیں کہ ان کی اتنی پراپرٹیز تھیں, پہلے کیا تھیں, پھر کیا ہوئیں, اب کیا ہوئیں. آصف سلیم باجوہ صاحب کی تو ساری دنیا نے پہلے دیکھ لی ان کی چیزیں ساری, اسی طرح کے اور لوگ ہیں. تو اب وہ جو پاکستان میں ایک تاثر مضبوط ہو رہا ہے, اور پاکستان میں یقین مانے ہم تو یہاں بیٹھے ہوئے ہیں, ہم میں سے اوورسیز پاکستانیوں میں سے اگر کوئی سخت زبان استعمال کرتا ہے جنرل باجوہ صاحب کے بارے میں یا ہماری آرمی کے بارے میں یا ہماری عدلیہ کے بارے میں, تو آپ کہہ سکتے ہیں کہ ان لوگوں کو یہ شاید خوف نہیں ہے, ڈر نہیں ہے کہ ہم اٹھائے نہیں جائیں گے, ہمیں شمالی علاقہ جات کی سیر پہ نہیں لے جایا جائے گا, یہ وہ, تو یہ شاید اس وجہ سے بول رہے ہیں. میں حیران ہوتا ہوں کہ پاکستان میں لوگ اسلام آباد میں پنڈی میں بیٹھے ہوئے ہیں, نون لوگ, عام آدمی نہیں.
نہیں نہیں, کل تو آپ کو پتا ہے پارلیمنٹ کے اندر جو رضا ربانی صاحب ہیں جو پی 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 کے سینیٹر ہیں ان تک نے اعتراض کر دیا ہے بجٹ پہ. انہوں نے کہا ہے کہ آپ نے لاسٹ ایئر سے کیوں اتنا بے تاچا ڈیفنس بجٹ جو ہے بڑھا دیا ہے, اس کے اوپر ایک کمیٹی بٹھائیں اور پروب کریں کہ یہ کیوں لاسٹ ایئر سے اتنا بڑھایا آپ نے, جبکہ آپ نے باقی سارے سیکٹرز کی جو ہیں وہ کٹ کر دی ہے اس کے اندر.
ولانی صاحب ایک دو منٹ کا ہم بریک لیں گے, اس کے فوری بعد پروگرام میں واپس آئیں گے. 4166201778 ہمارا فون نمبر ہے.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
ٹرکنگ والے ویرو دھیان نال سنو, ٹرک جدہ دا بھی چلاونے ہو, مینوئل جا آٹومیٹک, کوئک ٹرک لیوب, چیتے آہی نہ رکھیو, ٹرک دی بڑیا سروس لئی کوئک ٹرک لیوب. لو جی تیجی لوکیشن بھی کھول دیا, ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. آہو جی کوئی اپوائنٹمنٹ نہیں, ڈرائیو تھرو فیسلٹی, ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. کوئک ٹرک لیوب دا ون اسٹاپ شاپ, 519-622-0660 یا quickcontractlube.com. QTL, because we care.
Team 4 Entertainment and Trust 99 Logistics present Rewind Tour. Alka Yagnik, Udit Narayan and Kumar Sanu, Saturday, July 2nd at CAA Center Brampton, in association with Trust Expert, Autobahn, Roadlink, RPD 24, Magnus Furniture and G Media Group. For tickets, visit ticketmaster.ca or call 905-793-1234.
او مایا مہندی روکا یا ویادہ ہووے موقع پریزیڈنٹ کنونشن سینٹر
سویٹ محل والے آدھا بالکل نوا پریزیڈنٹ کنونشن سینٹر 100 to 700 تک دی کیپیسٹی تے کھانا اوہی لاجواب سویٹ محل والا پریزیڈنٹ کنونشن سینٹر کنوینئنٹلی لوکیٹڈ ان بون ہنے کال کرو آتے اپنیا پارٹیاں بک کراؤ 416-433-9191 416-433-9191
پریزیڈنٹ کنونشن سینٹر
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نال تہاڈا گھر پریوار تے تہاڈے بچے سانجے نے اس وقت کئی سوال اٹھدے نے کہ پراپرٹی کس کول جائے گی کسٹڈی کس نوں ملے گی تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے
ایس این ایس لوئرز کو انہاں سارے سوالاں دے جواب تے تہاڈے حق لے لڑن واسطے لیاقت ہے اپنے حق جانن لئی یا سلان لین لئی اج ہی ایس این ایس لوئرز نوں کال کرو 416-655-2000
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुके है.
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज.
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747471.
شاہ انٹرٹینمنٹ کے ناصر شاہ لے کر آ رہے ہیں دنیا کا مقبول ترین شو خبر ہار آپ کے اپنے شہر برامپٹن میں June 26 شام 5 بجے ایٹ کینیڈین کنونشن سینٹر برامپٹن میں. خبر ہار آفتاب اقبال اپنی پوری ٹیم کے ساتھ آپ کے اپنے شہر برامپٹن میں. ٹکٹس اور اسپانسرشپ کے لیے کال کیجیے 416-526-6800 416-526-6800.
پنجاب ٹی وی پیش کرتے نے کینیڈا ڈے میلا 2022 جس وچ آ رہے نے نچھتر گل, جس باجوا, سنگا, روپندر ہانڈا, ہرف چیما, لولی نرمان, پروین پارٹا, ستکار سندھو, خان صاحب, دی لینڈرز اتے وراثت سندھو. پہلی جولائی نو 150 کوئن سٹریٹ بولٹن وکھے کینیڈا ڈے میلا. فری انٹری, فری پارکنگ, آؤ تے آنند مانو. جانکاری لئی کال کرو 416-312-1111. کینیڈا ڈے میلا پہلی جولائی نو.
سٹوول میں سب سے پہلا اسلامک سینٹر بنانے کے لیے دارو خیر سینٹر سٹوول آپ سب کو انوائٹ کر رہا ہے ایک اسپرچل ایوننگ اور فنڈ ریزنگ ڈنر پر.
آن June 26 ایٹ 6:30 PM ایٹ 8440 ہائی وے 27 ان وان.
स्पेशल गेस्ट होंगे शेख यासिर कादी, डॉक्टर मुरील कासिम और इमाम आरिफ देसाई। इवेंट और टिकट्स की मजीद इन्फॉर्मेशन के लिए कॉल करें 416-292-1818, दैट इज 416-292-1818।
जी सामने नाजरी, वेलकम बैक अगेन। 7:10 और 5 सेकंड हमारी घड़ियों में हो चुके हैं और विलान साहब कुछ बातचीत कर रहे थे। विलान साहब कंटिन्यू करें।
हाँ जी, अच्छा फैज भाई जरा आगे चलते हैं थोड़ा सा। आज बड़ा ही एक और मसला जो है वो कहते ना पखदे मसले, ज्यादा मसले को ज्यादा ही पखदे पाकिस्तान दे विच। उसमें आज जो राणा सनाउल्ला जो प्रेस कॉन्फ्रेंस कर रहे थे इस्लामाबाद में मरियम औरंगजेब के साथ, उसमें उन्होंने कहा जी कि हम टीटीपी के साथ अंडर द पाकिस्तान कॉन्स्टिट्यूशन डील करेंगे। अच्छा जी, एक तो ये बताएं कि ये टीटीपी का मसला जो है ये फिर से कैसे आ गया है, और अंडर द कॉन्स्टिट्यूशन यानी आज से पहले आप आउट ऑफ कॉन्स्टिट्यूशन उनके साथ डील करते रहे हैं तो अब अंडर द कॉन्स्टिट्यूशन कर रहे हैं, तो मतलब क्या बयान है ये जरा एक्सप्लेन करेंगे क्या है?
असल बात यह है कि ये जितने भी इंतहा पसंद ग्रुप हैं, एक्सट्रीम सोच रखने वाले लोग हैं, चाहे वो रिलीजियस हों चाहे सियासी हों, जिस तरह के भी ग्रुप हों, उनके खिलाफ एक्शन लेने के लिए बंदे को फर्म होना चाहिए, गवर्नमेंट मजबूत होनी चाहिए। ना इस वक्त हमारी गवर्नमेंट मजबूत है, एक दो वोटों पे कायम है, ना बंदा मजबूत है। शहबाज शरीफ साहब के बारे में सारी दुनिया को पता है कि उनका क्या रोल है, उनके बड़े भाई साहब जो मुस्लिम लीग नून को हेड कर रहे हैं, जो कायद हैं पार्टी के और जिनके हाथ में असल पावर है, वो अपनी एक एक स्पीच में 14-14 दफा आर्मी चीफ के खिलाफ और DGISI का नाम लेके स्पीचेस कर रहे थे, और उनका बयान यह था कि वोट को इज्जत दो और सिविल सुप्रीमेसी और ये और वो, और ये जो है वो पांव पड़े हुए थे उस वक्त भी जब वो, अब तो मियां साहब भी खामोश हो गए हैं, उन्हें भी कुछ शायद बेहतरी नजर आ गई है, लेकिन ये जो है उस वक्त भी पांव पड़े हुए थे GHQ के और आर्मी के और न्यूट्रल्स के और गेट नंबर 4 पे थे। मजबूत तो वो है ही नहीं किसी सूरत भी, कमजोर आदमी है, उन्होंने साबित भी किया हुकूमत में आने के बाद भी उन्होंने कमजोरी साबित की कि 2-3 हफ्ते उन्होंने कैबिनेट बनाने में लगाए। ही वॉज नॉट एबल टू हैंडल जरदारी साहब का प्रेशर और फजल रहमान साहब का प्रेशर और जो है वो MQM वालों का प्रेशर और फिर बलूचिस्तान अवामी पार्टी का प्रेशर, फिर ऊपर से शुजात साहब का एक गैर जरूरी सा गैर मुतवक्को किस्म का प्रेशर आ गया। उनको भी, उनके दो बंदे आए तो दोनों को, एक को एडवाइजर लगा दिया, एक को मिनिस्टर लगा दिया, शायद वो दो और ले आते तो वो भी लग जाते। पंजाब में भी अब देखिए उनका प्रेशर की क्या सिचुएशन है कि टोटल 7 MP हैं पीपल्स पार्टी के और 8 बंदे कैबिनेट में हैं उनके, 2 एडवाइजर हैं, 2 स्पेशल असिस्टेंट हैं और 4 मिनिस्टर हैं और सीनियर मिनिस्टर भी उनके हैं वो हसन मुर्तजा, मतलब प्रेशर बर्दाश्त करने की हालत तो उनकी है। अब ऐसी गवर्नमेंट से आप एक्सपेक्ट करते हैं कि वो तालिबान के साथ खड़े होंगे और उनके सख्ती साथ निपटेंगे? नहीं निपटेंगे, इन्होंने उनके साथ डील ही करनी है। ये सिर्फ क्योंकि वो वकील भी रहे हैं राणा सनाउल्ला साहब, सिर्फ वजीर दाखिला नहीं है, वजीर कानून रहे हैं पंजाब के और बेसिकली ला कब कहीं से उन्होंने डिग्री पकड़ी हुई है, तो वो उन्हें बात करना तो आती है। पॉलिटिकल वर्कर हैं पुराने, पीपल्स पार्टी से होते हुए मुस्लिम लीग में आए हैं, इतने चक्कर उन्होंने काटे हैं, तो वो तजर्बाकार आदमी है। तो उन्होंने जानबूझ के ये लफ्ज इस्तेमाल किया है कि अंडर द कॉन्स्टिट्यूशन हम करेंगे। बात तो सिंपली ये है कि जब आप जा रहे हैं उनके साथ और आपको नजर भी आ रहा है कि वो बहुत कमजोर हैं इस वक्त, तालिबान की वो ताकत नहीं रही, यहां मेरा अंदेशा क्या है? मेरा अंदेशा यह है कि हमारे जो ISPR वाले साहब या उनसे पहले जो साहिबान थे जिन्होंने दुश्मन के बच्चों को पढ़ाना था, वो हमें पढ़ाते रहे कि 5th वार जनरेशन आ रही है और ये हो रहा है और वो हो रहा है, वो हो रहा है, वो हो रहा है। पाकिस्तान में सबसे ज्यादा 5th वार जनरेशन का ढोल जो है वो हमारे ISPR के जो DG थे पहले आसिफ गफूर साहब और ये मौजूदा, इन्होंने पीटा है। और किसी पाकिस्तान में किसी इदारे को 5th वार जनरेशन का इतना ख्याल या केयर नहीं थी या उन्हें इदराक नहीं था जितना आर्मी वालों का था, और हम खुश होते थे कि इन्हें बर वक्त जो है इस चीज का इदराक है कि 5th वार जनरेशन इज गोइंग टू प्ले अ वाइटल रोल इन दैट रीजन, स्पेशली इंडिया के साथ और कश्मीर के इशू पे और इंटरनेशनल पॉलिटिक्स में। मेरे ख्याल में इस वक्त 5th वार जनरेशन का शिकार खुद हमारे ISPR डिपार्टमेंट हो गया। इस वक्त जो उनके साथ 5th वार जनरेशन सोशल मीडिया पे PTI और PTI के सोच रखने वाले लोग प्ले कर रहे हैं वो बुखलाए हुए हैं। और इस बुखलाहट में क्या होता है कि इनके पास बुखलाहट में, अल्लाह ना करे ऐसा हो, मुझे लगता है कि ये जो इदारे होते हैं ना हमारे डीप स्टेट इंस्टीट्यूट जो होते हैं उनके पास जब ऐसी सिचुएशन उनसे हैंडल नहीं होती तो फिर वो उनके पास इस तरह के जो स्लीपिंग सेल होते हैं वो उनको एक्टिव कर देते हैं। वो कोई ना कोई कहीं ना कहीं ट्रबल क्रिएट करके तवज्जो उस तरफ ले जाते हैं। अगर तालिबान ने अब अगर सर उठाया है तो आपका क्वेश्चन है कि क्यों उठाया है? तो फिर वो अंदेशा खड़ा हो जाता है कि जब आप फिफ्थ जनरेशन वार का शिकार हो चुके हैं, आप हैंडल नहीं कर पा रहे, आपके मुंह पे इस्लामाबाद पिंडी में बैठे हुए लोग जो है वो कोई कहता है जी वीगो का नंबर क्या है, कोई कुछ कहता है मुझे भी वीगो की सैर करने का शौक है, इस हद तक लोग मुंह फट हो चुके हैं पाकिस्तान में कि सोशल मीडिया पे सरेआम वो इस तरह की चीजें लगा रहे हैं, जिस तरह का अभी मैंने आपको कहा कि ना पाकिस्तान का ना बेल्जियम का, इस तरह की चीजें लगाने की अगर पाकिस्तान में हिम्मत हो रही है लोगों की और वो वाकई नंबर ऑफ वीगो से ज्यादा नंबर ऑफ पीपल हु आर प्रोटेस्टिंग एंड हु आर टॉकिंग अगेंस्ट आर्मी चीफ एंड DGISPR, उसको DGISPR लिखते हैं, DGISPR लिखने के बजाय लोग DGISPR लिखते हैं, बेसिकली वो टांट उसी को कर रहे होते हैं, न्यूट्रल के लतीफे बने हुए हैं, हद होती है। तो फिफ्थ वार जनरेशन का शिकार हमारा खुद वही इदारा हो चुका है, तो शायद वो इस सिचुएशन में वो इस तरह के स्लीपिंग सेल्स को खड़ा करके प्रॉब्लम क्रिएट करके, और फिर ऊपर से तालिबान ने ये स्टेटमेंट दिया है, अफगानिस्तान के जो तालिबान है जो वहां हुकूमत चला रहे हैं, उन्होंने कहा है कि हम अपनी सरजमीन किसी को इस्तेमाल नहीं होने देंगे, लेकिन उन्होंने ये भी नहीं कहा कि हम यहां जो बैठे हुए हैं वो आपके हवाले कर देंगे प्रॉब्लम क्रिएटर्स। उन्होंने बजाहिर ऐसा बयान दिया है, लेकिन उन्होंने उनके साथ नर्म गोशा भी वो इख्तियार किए हुए हैं, तो उन्हें सपोर्ट तो उनकी हासिल है और उन्हें पता है कि जब हमारे मुश्किल दिन थे अफगानिस्तान में तो ये तरीके तालिबान पाकिस्तान हमें हेल्प करती रही है किसी न किसी तरीके से, और उन्होंने मार भी खाई है इतनी, अगर पाकिस्तान आर्मी उन्हें मारती रही है तो वो भी इशू। फिर अब अगर कबायली इलाकों का इशू दोबारा सर खड़ा कर गया है, और उसमें कबायली इलाके के इशू के खिलाफ कौन थे? मौलाना फजल रहमान थे, मौलाना साहब हुकूमत में हैं इस वक्त, तो इसका मतलब है मौलाना साहब उसको रिवर्ट करना चाहते हैं, हालांकि कबायली इलाकों की तरक्की का राज इसी में था कि उन्हें मेन स्ट्रीम में शामिल किया जाए, वहां जनरल इलेक्शन हो, वहां उनके MPAs हों, उनके MNAs हों, पब्लिक से इलेक्टेड आए, और जिस तरह उनका इमरान खान उनका बजट बढ़ा रहा था उनके बजट हो, उनके अपने सिटी मेयर्स हों, तहसील मेयर हों, उनकी काउंसिल्स हों, उस इलाके की तरक्की का राज तो इसी में था कि जिस तरह बाकी पूरा पाकिस्तान चल रहा है, आपने उन्हें एलियन बना के रखा हुआ है, उनके लिए स्पेशल आपने कायदे कानून है, वहां आम आदमी की वो इज्जत ही नहीं है, सिर्फ मलकों की इज्जत है। मलक कितने होंगे उस पूरे एरिया में? 20 होंगे, 25 होंगे, 40 होंगे, इससे ज्यादा तो नहीं होंगे। अगर उसे उन्हें मेन स्ट्रीम में शामिल किया गया था, उसके पीछे सोच ये थी कि वहां के हर आदमी को इज्जत दी जाए, एक आम पाकिस्तानी की शहरी की हैसियत दी जाए उन्हें, और वो दी गई थी। अब मौलाना फजल रहमान साहब क्योंकि इस चीज के मुखालिफ थे, मौलाना साहब का सिक्का उस तरह चलता था पुराने सिलसिले में, नए सिलसिले में मौलाना साहब की बात सुनने वाला कोई नहीं है, वहां पर PTI के झंडे लेके लोग नौजवान खड़े हो जाते हैं। मौलाना फजल रहमान साहब भी कबायली इलाके को वापस बैक टू स्क्वायर वन लेके जाना चाहते हैं, उनका बजट कट कर दिया गया है, उनकी तरक्की के रास्ते मसदूद कर दिए गए हैं। इधर से तहरीक तालिबान को अगर कहीं से शह मिल रही है, चाहे अफगानिस्तान से मिल रही है, चाहे हमारी डीप स्टेट से मिल रही है, इस वजह से कि तवज्जो उससे हटानी है जो इस वक्त फिफ्थ वार जनरेशन इनकी अगेंस्ट फायर खोल बैठी है। इस सारी सिचुएशन में मैं आपको बता रहा हूं कि अगले 3-4 हफ्तों में सूरत हाल बहुत खराब होने वाली है, क्योंकि शहबाज शरीफ साहब ने तो कोई फर्म स्टैंड लेना नहीं, और मरियम नवाज भी चाहती हैं कि शहबाज शरीफ साहब प्रूव हो जाए कि ये नाकाम प्राइम मिनिस्टर हैं, ताकि इलेक्शन हो और इलेक्शन के बाद हम जीत जाएं। उनकी सोच है कि वो जीत सकती हैं और वो क्राउड पुलर हैं और वो अच्छे जलसे कर रही हैं, तो हम जीत जाएं और उसके बाद हम हुकूमत PDM JUI पीपल्स पार्टी इनसे मिला के हम फेडरल में गवर्नमेंट बनाएं, और जब प्राइम मिनिस्टर बनने की बात आए तो उसमें मरियम साहबा के चांसेस हैं। और ताजा तरीन आपको पता है नैब में जो तरामीम की गई है, अब नैब की तरामीम जो है वो बाजार तो लोग समझते हैं नैब की तरामीम की है, मैं उसकी डिटेल आपको बताता हूँ कि नैब की तरामीम से हुआ क्या है। लोगों को
वो तो कल आरिफ अलवी ने कहा है ना, जब उनके पास बिल भेजा गया साइन करने के लिए तो उन्होंने वापस कर दिया है ना, उन्होंने कहा कि इससे आप ये तासुर देने की कोशिश पाकिस्तान में कर रहे हैं कि जो भी कोई लूट मार करेगा, अच्छा उसको सर्टन पीरियड के बाद छोड़ दिया जाएगा, कोई बात नहीं है, जाने दो इसको ऐसे।
अब नैब की तरामीम जो है उसको अगर बारीकी से देखा जाए तो उसमें हुआ क्या है? एक तरमीम उन्होंने सेक्शन 23 में की है कि मुलजम दौरान तफ्तीश अपने असासाजात को फरोख्त कर सकता है, दौरान तफ्तीश मुलजम अपने असासाजात को फरोख्त कर सकता है, तो फिर तफ्तीश किस चीज की होनी है? जो ही आपको पकड़ना है किसी इदारे ने, आपने एकदम जितना गबन का माल है आपने सारा असासे अपने बेच देने हैं, तो उसके बाद कहां से प्रूफ होगा? इसका फायदा ये होगा कि थर्ड पार्टी इंटरेस्ट की वजह से तफ्तीश और असासे की बाजियाबी तकरीबन नामुमकिन हो जाएगी। दूसरा उन्होंने कहा है सेक्शन 23 में चेयरमैन नैब किसी जगह को पुलिस स्टेशन या जेल डिक्लेयर नहीं कर सकता। इससे पहले यह होता था कि वो जहां पकड़ते थे उसी जगह को पुलिस स्टेशन या जेल डिक्लेयर कर देते थे और उसके बाद
कार्रवाई शुरू कर देते थे।
अब ये करने की वजह से वो खत्म हो गया और गवाहों की हिफाजत भी खत्म हो गई, क्योंकि पहले गवाहों को सपोर्ट उनको प्रोटेक्ट करने के लिए उनके घर को ही जेल या पुलिस स्टेशन करार देके वहां बाहर पुलिस खड़ी कर दी जाती थी और उनको प्रोटेक्ट किया जाता, अब वो प्रोटेक्शन नहीं मिलेगी उन्हें। उन्होंने सेक्शन 5U में सरकारी ओहदेदारों के साथ मिलकर करप्शन करने वाले आम शहरियों का नाम मुकदमात से खारिज कर दिया जाए। सरकारी अफसरान के साथ जो मिलकर करप्शन करेगा वो भी फारग, करप्ट लोगों के फ्रंट मैन और जितने एजेंट्स हैं उनको तहफ़ और उनको हौसला अफजाई में होगी। जिस तरह उस्मान बुज़दार साहब के सुना है कि कुछ फ्रंट मैन थे उनके, उनकी भी छुट्टी, और अब नए हमजा साहब आ गए हैं उनके भी फ्रंट मैनों को छुट्टी, सबको छुट्टी, खुली छुट्टी। उसके अलावा सेक्शन 5E में उन्होंने क्या है कि बेनामी दार की तारीफ बदल दी गई है, कि ये जो बेनामी अकाउंट होते थे ना उसकी तारीफ ही, डेफिनेशन ही बदल दी गई है। अब करप्ट अफराद जो है अपने बीवी बच्चों करीबी रिश्तेदारों के नाम पर जायदादें बना सकते हैं। इसलिए आपके भी अगर कोई अच्छे ओहदे पे पाकिस्तान में मौजूद हैं और जिन पे आपको जरा सा भी शुबा है कि वो करप्ट हैं, आप फौरी तौर पर पाकिस्तान उनसे रब्ता करें और उन्हें अपना अकाउंट नंबर भेजें, वो आपके अकाउंट में ट्रांसफर कर देंगे। नैब को सदर की बजाय वजारत दाखिला के मातहत कर दिया गया। अब नैब एक ऑटोनमस बॉडी थी और वो सदर पाकिस्तान के अंडर थी, अब उसे वजारत दाखिला के अंडर कर दिया गया, जहां राणा सनाउल्लाह साहब मूछों को तव दे के बैठे हुए हैं और वहां सब उनके दोस्तों के कैसे हैं। इसलिए नैब की खुद मुख्तारी तो फारिग हो गई उसकी ऑटोनमस बॉडी। सेक्शन 21G में यह किया गया है कि बैरून मुल्क से आया हुआ सबूत काबिले कबूल नहीं होगा। बाहर से जो सबूत आएगा वो काबिले कबूल नहीं होगा। उसमें सबसे बड़ी बेनिफिशरी मरियम नवाज, क्योंकि उनके खिलाफ केस आया था कि वो कैलिबरी जो उन्होंने फॉन्ट
किया
वो कैलिबरी फ्रॉड केस जो है वो बाहर से आया था, यहाँ से गूगल वालों उन्होंने भेजा था कि ये तो अब भी फॉन्ट हमने बनाया
नहीं था,
जो इन्होंने बना लिया तो वो बाहर से आया हुआ सबूत भी फारग। ये सिर्फ अमेंडमेंट सिर्फ मरियम नवाज के लिए की गई है, वो कैलिबरी फ्रॉड केस में इस वजह से लटकी हुई है कि वो उन्होंने एक फेक डॉक्यूमेंट तैयार किया था। फिर सेक्शन 14 में मुलजम की असासों की मनी ट्रेल देने की जिम्मेदारी खत्म हो गई है। इसमें बेनिफिशरी देखें कौन है, मियां साहब, मियां नवाज शरीफ साहब के खिलाफ तमाम मुकदमात खत्म हो जाएंगे। क्यों? कि उनसे मनी ट्रेल ही पूछी गई है, जो वो बताने में नाकाम रहे हैं। वो जो कहते थे ये है जराए, वो है जराए, वो जराए सारे अब देने की उन्हें कोई पाबंदी नहीं, मनी ट्रेल देने की पाबंदी खत्म। तो मियां साहब फर्क, उनके मनी ट्रेल वो ना दें। सेक्शन 9VA में कहा गया है कि असासों की तारीफ बदल दी गई है। इस तरह से शहबाज शरीफ और जरदारी साहब के जो JLETT बैंक अकाउंट्स हैं वो उस असासे की तारीफ में नहीं आते, वो उनके असासे ही नहीं है अब। ठीक है, ये किया गया। सेक्शन 9XA की सब सेक्शन 5S में ये किया गया कि मफादे आमा के केस में कम अज कम मुतासरीन की हद 100 कर दी गई है। ख्वाजा साद रफीक के केस में 76 मुतासरीन है। तो इसका मतलब है जब तक 100 से ज्यादा मुतासरीन ना हो उस वक्त तक वो केस मफादे आमा का, पब्लिक इंटरेस्ट का केस ही नहीं बनेगा। तो ख्वाजा साद रफीक के केस में 76 लोग मुतासरीन है।
ठीक है जी,
तो ख्वाजा साहब भी फारिग। अब कम अज कम आपने मफादे आमा के लोगों में अगर पाकिस्तान में किसी को नुकसान पहुंचाना है तो 100 बंदे गिन के उनको नुकसान पहुंचाना है, तब आप जो है आपके खिलाफ केस होगा। 99 को आपने अगर जबा भी कर दिया तो कोई मफादे आमा का, पब्लिक इंटरेस्ट का केस नहीं बनेगा आप पे। सेक्शन 4 में कहा गया है कि रेगुलेटर्स और ब्यूरोक्रेसी के बदयानत फैसलों को मुकम्मल तहफ़ दिया गया है, कि जो रेगुलेटर जिस तरह ओग्रा है, OGDC है, ये जितने पेमरा है, जो रेगुलेटर इदारे हैं उसमें बैठी हुई ब्यूरोक्रेसी ने अगर कुछ फैसले गलत किए हैं जिसकी वजह से नुकसान हुआ है तो वो कोई बात नहीं, इट्स ओके, इट्स अ नॉर्मल केस। उसमें जनाब शाहद खकान अब्बासी साहब और राजा परवेज अशरफ साहब के केसेस फारिग हो जाएंगे, क्योंकि शाहद खकान अब्बासी के जो फैसले थे वो OGDC से साइन कराए थे इन्होंने, और राजा परवेज अशरफ साहब के जो थे वो रेंटल पावर के केसेस के जो फ्रॉड थे वो उस वक्त जो रेंटल पावर अथॉरिटी जो भी वो कर रही थी, नेपरा वेपरा कर रहे थे, उनसे कराए गए थे, इसलिए वो ब्यूरोक्रेसी के खाते में, राजा परवेज अशरफ और ये शाहद खकान अब्बासी फारिग। और वो सरकारी अफसरान कहते हैं जी हम तो सीट पे बैठे हुए थे, हमारे सामने जो फाइल लाई गई है, हमने सिचुएशन को जो बेहतर समझते थे हमने फैसला किया है, अच्छा किया है बुरा किया है, पाकिस्तान को करोड़ों अरबों जितना खरबों का नुकसान हुआ है, कोई बात नहीं, हम तो सरकारी मुलाजिम है, हमारा काम है।
बड़ा सोच समझ के, मतलब
एक 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 नैब में एक एक शिक में जो तरमीम की गई है उसमें बाकायदा देखा गया है कि इससे किस क्या फायदा होना है, इससे क्या होना है, इससे क्या होना है। ये तो मोटी मोटी है जो मैं आपको गिनवा रहा हूँ, वहां तो पूरी एक लंबी लिस्ट है।
तभी साइन नहीं किए उन्होंने प्रेसिडेंट साहब,
प्रेसिडेंट साहब ने साइन नहीं किए, लेकिन प्रेसिडेंट साइन ना करें फिर भी वो लागू हो जाता है, सिर्फ वो चंद डेज उन्हें वेट करना होता है। सदर साहब ने सिर्फ ये कहा है, उसने कहा है कि मैं जब इस चीज को सही नहीं मानता तो मैं इसमें हिस्सादार क्यों बनूं, मैं साइन करूंगा तो इट मीन्स आई एम एग्रीइंग टू इट
एंड आई एम बीइंग
पार्ट ऑफ इट, मैं इसका पार्ट भी नहीं बनना चाहता, मैं साइन नहीं कर रहा। उन्होंने साइन किए बगैर वापस भेज दिया
दो दफा ट्वाइस ही हैज सेंट बैक।
जरा वो पॉलिटिकल पार्टी का एक वो है हेड तो नहीं है, मतलब पार्टी से वाबस्ता है, पीटीआई ने उसे भेजा है और पीटीआई का
दूसरा रास्ता क्या है इसको
रिजेक्ट करने का,
अप्रूव करने का, रिजेक्ट करने का तो
नहीं वो तो अप्रूव हो जाएगा कुछ दिन के बाद,
सदर साहब जब अप्रूव नहीं करते ना तो वो खुद ही हो जाता है, वो ऑटोमेटिकली हो जाता है, अप्रूव हो जाता है, शक्ल बन जाती है उसकी,
क्योंकि उनकी मेजोरिटी है ना, वो कोलिशन
मेजोरिटी है ना वो, और बुरी तरह फंसे हुए इस तरह कि वो सदर साहब को हटा भी नहीं सकते, इम्पीचमेंट भी उसके खिलाफ नहीं कर सकते, दे नीड टू थर्ड इन सेनेट, इन कौमी असेंबली एंड इन प्रोविंशियल असेंबली, तो वो उनके पूरे नंबर नहीं बन रहे, तो वो इम्पीच भी नहीं कर सकते आरएफ अलवी साहब को, आरएफ अलवी साहब उनके लिए अब इस वक्त दर्द सर बने हुए हैं कि उनकी हर चीज को वो, क्योंकि लिजिटिमेसी उसकी जो है ना वो इफेक्ट हो रही है ना सिस्टम में, कहीं ना कहीं तो रिकॉर्ड पे चीजें आ रही हैं कि आपने ये काम किया था लेकिन उस वक्त के सदर ने इसको ओन नहीं किया था, आपने ये काम किया था उस वक्त के सदर ने इसे ओन नहीं किया था, कल तक गवर्नमेंट पीटीआई की आ जाती है तो ये दोबारा केसेस सारे जितने ही अभी खत्म कर रहे हैं सिस्टम से, वो दोबारा इसे सुप्रीम कोर्ट में जाके दोबारा खुलवा के दोबारा उस पर हियरिंग और सारा कुछ काम स्टार्ट हो सकता है, लेकिन जितना शहबाज शरीफ साहब लेट करेंगे इलेक्शन अनाउंस करने में इतना वो बड़े अजाब को दावत दे रहे होंगे, और बड़े अजाब में सबसे कम अजाब जो है वो मुल्क में नाम इमरजेंसी का नफाज है, और इमरजेंसी के नफाज में सिर्फ सदर पाकिस्तान और वजीर आजम के हाथ में चीजें नहीं रहेंगी, फिर पिंडी वाले आ जाते हैं और पिंडी वाले फिर अपनी चीजें करते हैं, और पिंडी वालों को जब आपने इस तरह के कैनेडियन पार्लियामेंट से भी आपने उन्हें ताने दिलवा दिए हों या उन्हें पहुंच गए हों उन तक, और पाकिस्तान का सारा सोशल मीडिया भी उनके खिलाफ बोल रहा हो, और फिर पाकिस्तान की पोलिटिकल पार्टीज भी बोल रही हो, इमरान खान, हर आने वाला इमरान खान का इंटरव्यू पहले से ज्यादा सख्त होता है, इमरान खान चाहे न्यूट्रल क्या के बात करे, चाहे आर्मी चीफ क्या के बात करे, चाहे जनरल बाजवा क्या के बात करे, सारी बातों का अल्टीमेट अटैक जो है वो उस एक बंदे पे आ रहा है,
क्योंकि उसने आज भी कहा है ना, उसने आज भी स्पीच की है वो कॉन्फ्रेंस में, उसने कहा है कि जी इनको डर था, इन्होंने मुझे क्यों हटाया है, कि इनको डर था कि कहीं मैं जनरल फैज हमीद जो है उसको आर्मी चीफ ना बना दूं, तो ये जो है ये अब देखें ना, अब कितना सख्त बयान है,
अब ये
तो टसल वाली बात है,
अब ये जनरल फैज हमीद वाली भी जो बात है, फैज हमीद भी एक इंसान है, आप एक बंदे को मुसलसल जेरे बहस लाए हुए हैं, तो वो इंसान भी अपने तौर पर सोचता है कि मुझे क्यों खामखा में बदनाम किया जा रहा है,
खींच रहे हैं बिलावजह,
उस बंदे का एक फ्यूचर है, एक कैरियर है, उसके आर्मी चीफ बनने का चांस है, लेकिन आपने उसके आर्मी चीफ बनने की फाइल टेबल पे आने से पहले ही उसे इतना मुतनाज़े बना दिया है, वो कहता है मेरी सारी जिंदगी की मेहनत और जो मैंने DGISI के तौर पर अफगानिस्तान में अमरीका के स्मूथ उसके
ट्रांजिशन
पे उस पे उनके निकलने पे मैंने इतना मेहनत की, मैंने इतनी काम किया, मैंने तालिबान को इतना आराम किया, उनको कतर लेके गया, उनके मुजाकरात कराए, उनके सारा कुछ, सारी दुनिया जानती है कि सब कुछ जो हुआ है ये ISI ने कराया, और ISI में उस वक्त DGISI जनरल फैज हमीद था, और जनरल फैज हमीद को इतना पसंद किया है अमेरिकन ने भी, और इमरान खान भी उसे इसीलिए पसंद करता था कि उसने चीजों को अच्छे तरीके से हैंडल किया, स्मूथ किया है, आसान नहीं होता तालिबान जैसे लोगों से, अड़ियल और जिद्दी लोगों से, और स्पेशली जब उन्हें इक्तदार मिल रहा है, इस वक्त तो वो अशरफ गनी जैसा कमजोर और बुजदिल आदमी इस तरह भागा है काबुल से कि उसने अमेरिकन को भी शर्मिंदा किया है और अपने तमाम सपोर्टर्स को भी शर्मिंदा किया है कि उसने एक दिन तक भी रेजिस्टेंस नहीं शो की, या अगर कोई जाता भी तो कुछ तरीके से जाता, वो तो रातों रात गायब हुआ है वहां से, उस सिचुएशन में तालिबान का अपर हैंड था, उस अपर हैंड में भी आप चीजें उनसे स्मूथली अगर साइन करा लेते हैं और चीजें सेटल करा लेते हैं तो इसका मतलब है कि जनरल फैज हमीद वाकई कोई ब्रेन है, कोई दिमाग है, कोई ऐसी चीज है कि वो कर सकता है, अब उस बंदे को आप जो है उसके आर्मी चीफ बनने का जब चांस बना है तो आप उसे मुतनाज़े कर दिया, आपने इस हद तक मुतनाज़े कर दिया है, तो जनरल फैज हमीद और जनरल फैज हमीद की सोच रखने वाले अगर 9-10-12 कोर कमांडर्स हैं, उसमें से 2-3 भी उसकी सोच रखने वाले हों तो क्या वो डिस्टर्ब नहीं होंगे इस सिचुएशन से? दूसरी तरफ आर्मी चीफ जो है कमर जावेद बाजवा, वो अपने तौर पर एक इंसान है, खाता पीता इंसान है, 3 साल से आर्मी चीफ रहा है, फिर उसे 3 साल की एक्सटेंशन मिली है, 6 साल वो आर्मी चीफ रहा है, उसने वजारत खारजा का काम भी संभाला हुआ था, उसने आपको जहां जहां पैसे नहीं मिल रहे थे वहां भी जाकर उसने मेहनत तरले करके आपको पैसे लेके दिए, पिछली गवर्नमेंट को भी, इस गवर्नमेंट को भी, अभी चाइना से फिर आपको जो 2.3 बिलियन का या 5 बिलियन का जो अभी आपको उम्मीद लगी है वो इसकी वजह से लगी है, भाजपा ने जाके गारंटी पेश दी है शहबाज शरीफ की भी, वो जब आपकी इतनी जिम्मेदारी हर जगह उठा रहा है, दूसरी तरफ आप उसकी बेइज्जती हुई जा रही है मुसलसल कर रहे हैं या हो रही है जो भी सिचुएशन है, तो वो भी बंदा फ्रस्ट्रेट हो सकता है। तो इस वक्त GHQ में बैठे हुए हमारे 10-12 जो कोर कमांडर हैं उनमें से 2 ग्रुप हैं, एक फ्रस्ट्रेटेड कमर जावेद बाजवा का ग्रुप है, एक फ्रस्ट्रेटेड जनरल फैज हमीद का ग्रुप है। तो इस सिचुएशन में और जब चीफ प्राइम मिनिस्टर ऑफ पाकिस्तान शहबाज शरीफ जैसा कमजोर आदमी हो और अपोजिशन में और सड़कों पे लोगों को लाने वाला इमरान खान जैसा जिद्दी और अड़ियल आदमी हो और मीडिया वो है जो फिफ्थ वार जनरेशन का पहला पहला टेस्ट मैच अपने ही ग्राउंड में रख बैठे अपनी टीम के खिलाफ। हमने तो फिफ्थ वार जनरेशन के लिए अपनी कौम को, अपनी यूथ को, अपने लोगों को तैयार किया था कि हमने इंडिया के साथ फिफ्थ वार जनरेशन करनी है या और इंटरनेशनल पॉलिटिक्स में हमने उनसे फिफ्थ वार जनरेशन लड़ानी है। वो तो उन्होंने पहला मैच ही अपनी टीम के खिलाफ रख लिया। अपनी टीम डीजीआई एसपीआर अपनी टीम है ना हमारी, वो कोई मुखालिफ तो नहीं है, वो पाकिस्तान की टीम है और मोहब्बे वतन लोग हैं। मैं समझता हूँ कि हम सबसे ज्यादा मोहब्बे वतन है जो बॉर्डर पे जाके जान देते हैं,
फौजियों से ज्यादा
जो लड़ते हैं, जो लिटरली लड़ते हैं। हम तो सिर्फ जबान के गुफ्तार के गाजी हैं, वो वाकई प्रूव करते हैं और हर चौथे रोज उनकी लाशें बेचारों की आ रही हैं, वो शहीद हैं। कोई ऐसा कब्रिस्तान पाकिस्तान का नहीं है जिसमें एक दो शहीद ना हो आर्मी के। आप उन उस टीम के खिलाफ आपने अपना मैच रख लिया है फिफ्थ वार जनरेशन का। इस सारी सिचुएशन में जो बन रही है सूरतयाल, वो कोई
अदारा जो है ना वो डीमोरलाइज,
ऊपर से जलजला आ गया है, सैलाब मुतवक्के है।
हमारे पास कॉलर्स भी हैं, हम कॉल्स भी देंगे, मगर एक छोटा सा ब्रेक लेते हैं और ब्रेक के फौरी बाद 416-620-1778 हमारा फोन नंबर है। नाउ यू कैन कॉल सर, नाउ यू कैन कॉल।
खूबसूरत दांत, बाएतमाद मुस्कुराहट और बाएतमाद गुफ्तगु, आपकी और आपके खानदान की मुस्कुराहटों की जमीन। फिलिंग्स, क्राउन्स, ब्रिजेस, क्लीनिंग, एक्सेप्टिंग न्यू पेशेंट्स, फ्री कंसल्टेशन, दांतों की संभाल के लिए डॉक्टर पद्मजा, 310 शेपर्ड एवेन्यू ईस्ट, 299-7466।
Grill in the Hut, Mrs. Saga में order via phone, इमरान भाई को call करें।
इंतहाई लजीज बिरयानी खाना हो या फिर कढ़ाई खाना हो या फिर स्टेक्स को enjoy करना है तो आप order place कीजिए 905-405-8383। Grill in the
Hut। अगर हो आप अपने financial future से परेशान तो call करें मुझे, मेरे मेहरबान बना करके दूंगा आपको ऐसा प्लान कि आपकी फाइनेंशियल प्लानिंग हो जाएगी आसान। मसला हो चाहे आपकी मॉर्गेज उतारने का, बच्चों की एजुकेशन का या आपकी अपनी रिटायरमेंट का, मेरे पास हैं अवेलेबल ऐसे प्लान जो मेक श्योर करते हैं कि आपको मिले अच्छी बचत, लोएस्ट रेट्स, क्योंकि मैं डील करता हूँ तमाम की तमाम इंश्योरेंस कंपनी के साथ। फायदा उठाइए कॉल करके मेरे लंबे एक्सपीरियंस का एट 905-607-5000। मैं हूँ फजल वदूद फ्रॉम इंश्योर प्रो फाइनेंशियल सर्विसेज। सी यू सून।
जी सामान्य नाज़रीन, वेलकम बैक अगेन। एंड 7:32 और 9 सेकंड हमारी घड़ियों में हो चुके हैं और जैसे मैंने आपसे कहा था कि आपको कोई भी सवाल करना हो फयाज बिलाना से तो साहब यू कैन गिव अस अ कॉल 416-620-1778 पे आप हमें कॉल कर सकते हैं। पहली कॉल लेते हैं। जी हेलो, अस्सलाम वालेकुम। हेलो, ओके, लास्ट हेलो है मेरा, ये हेलो नहीं है। नेक्स्ट कॉल। जी हेलो, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम जी,
कौन बात कर रहे हैं सर?
जी जावेद बोल रहे हैं। क्या
जी जावेद भाई, कैसे हो आप?
बढ़िया, दिनों के बाद फोन किया सर।
बस जी, मैं क्या डर लगता है तुम्हारी खबर तो ते मैं सर दो तीन गल्लां करनी चाहना। नंबर एक ते जेड़ा अगे शादिया साहबा ने किया है कि अपने टोरंटो दे विच उन्होंने ऐप जेड़ी है वो किया है कि पार्किंग लाट च जांदे हो, ठीक है ना, ते सिस्टम जेड़ा है वो मिडल ईस्ट बहुत पहले तुसी साडा हूँ। देखो सब तो जो एडवांस सिस्टम है वो पाकिस्तान च है, तुसी पार्किंग लाट च जांदे हो तो बंदा टुर के तुहाडे कोले आ जांदा।
आहो देखो ये तो सब तो एडवांस है।
मैं ओह दसण लगा, टुर के तुहाडे कोले आंदा है, तुहानू टिकट दिंदा है, पैसे दिंदा है, गड्डी भी लुआंदा है
भाजी, गड्डी साइड ते लाओ।
हाँ जी, अच्छा दूसरी गल है कि एक बाबा बुले साहब का अज एक मैं शेर मैं पढ़ता सा पाया, उन्होंने कहा जी पंजाबी का शेर है, ठीक है ना, मैं भाई समझा देना। कागज उत्ते अग ना रखे, कागज उत्ते अग ना रखे, अगल दे सर सर पे पग ना रखे, बुले शाह दी मन लै संघिया मुल्क दा राखा ठग ना रखे।
इसका जवाब ते फयाज भाई देंगे भाई।
नहीं नहीं, हुण मेरी गल सुन लो, गल है ये कि जेड़े लोगों ने इस इंपोर्टेड गवर्नमेंट नु लै के आंदा है, ठीक है ना, ठीक है, और देखो ना बाबा बुले शाह ने कदू ये गल कह दी थी कि मुल्क दा राखा ठग ना रखो, ठीक है, ठीक है। असि बेसिकली सानू शुक्र अदा करना चाहिए के जेड़े काफर ने सानू मुसलमान कहते ने, ਠੀਕ ਹੈ ਨਾ ਗੱਲ ਠੀਕ ਹੈ ਅਸੀਂ ਸਿਰਫ ਬਹਿਸ ਤੇ ਯੇ ਤੇ ਵੋ ਅੱਗੇ ਪਿੱਛੇ ਠੀਕ ਹੈ ਨਾ ਯਕੀਨ ਕਰੋ ਇਹਦਾ ਕੋਈ ਫਾਇਦਾ ਨਹੀਂ ਮੈਂ ਕਹਿੰਦਾ ਪਾਕਿਸਤਾਨ ਦੀਆਂ ਖਬਰਾਂ ਵੀ ਨਾ ਸੁਣਾਇਆ ਕਰੋ ਠੀਕ ਹੈ ਨਾ ਉਹਦੀ ਵਜ੍ਹਾ ਕੀ ਹੈ ਕਿ ਉਹ ਕਹਿੰਦੇ ਨੇ ਕਿ ਜਿਸ ਵੇਲੇ ਕੁੱਤੀ ਚੋਰਾਂ ਨਾਲ ਨਾਲ ਮਿਲ ਜਾਏ ਕਿਸ ਬੰਦੇ ਨੂੰ ਪਾਕਿਸਤਾਨ ਚ ਨੀ ਪਤਾ ਹਰ ਬੰਦੇ ਨੂੰ ਪਤਾ ਕਿ ਜਿਹੜਾ ਇਸ ਵੇਲੇ ਗਵਰਨਮੈਂਟ ਬੈਠੀ ਹੈ ਇਹ ਸਭ ਤੋਂ ਵੱਡੀ ਠੱਗ ਹੈ ਠੀਕ ਹੈ ਠੀਕ ਹੈ ਸਭ ਤੋਂ ਵੱਡੇ ਚੋਰ ਨੇ ਠੀਕ ਹੈ ਮਕਸਦ ਹੈ ਕਿ ਕਿਸੇ ਦੇ ਅੰਦਰ ਵੀ ਇਨਸਾਨੀਅਤ ਹੋਣੀ ਚਾਹੀਦੀ ਹੈ ਨਾ ਜਿਹੜੇ ਸਾਡੇ ਫਰਜ਼ ਹੈ ਆਰਮੀ ਚੀਫ ਨੇ ਜਾਂ ਵੱਡੇ ਵੱਡੇ ਨੇ ਅੱਲਾਹ ਤਾਲਾ ਨੇ ਜਦੋਂ ਮਰਨਾ ਹੈ ਤੇ ਉਹਨਾਂ ਦਾ ਵੀ ਉੱਥੇ ਹਿਸਾਬ ਕਿਤਾਬ ਹੋਣਾ ਹੈ ਠੀਕ ਹੈ ਗੱਲ ਠੀਕ ਹੈ ਔਰ ਦੂਸਰੀ ਗੱਲ ਹੈ ਕਿ ਉਹ ਕੀ ਕਹਿੰਦੇ ਨੇ ਇਹ ਜਿਹੜੇ ਸਾਡੇ ਵਜ਼ੀਰੇ ਆਪਣੇ ਖਜ਼ਾਨਾ ਨੇ ਕੀ ਲਾਇਆ
ਮੁਫਤਾ ਇਸਮਾਇਲ ਸਾਹਿਬ
ਹਾਂਜੀ ਇਸਮਾਇਲ ਸਾਹਿਬ ਉਹ ਐਡੇ ਕੀ ਨਲਾਇਕ ਆਦਮੀ ਨੇ ਐਡੇ ਕੀ ਨਲਾਇਕ ਆਦਮੀ ਨੇ ਲੇਕਿਨ ਹੁਣ ਪੂਰੀ ਨੂਨ ਦੇ ਵਿੱਚੋਂ ਸਭ ਤੋਂ ਸ਼ਹਿਰੇ ਨੇ
ਹਾਂਜੀ ਪੈਨਸਲਵੇਨੀਆ ਯੂਨੀਵਰਸਿਟੀ ਦੇ ਪੜ੍ਹੇ ਹੋਏ ਕਹਿੰਦੇ
ਨਹੀਂ ਮੈਂ ਕਿਹਾ ਕਿ ਉਹ ਬੜੇ ਨਲਾਇਕ ਨੇ ਲੇਕਿਨ ਨੂਨ ਦੇ ਵਿੱਚ ਉਹ ਸਭ ਤੋਂ ਸ਼ਹਿਰੇ ਦੇ
ਆ ਗਈ ਆ ਗਈ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਫਾਈਨਾਂਸ ਮਿਨਿਸਟਰ ਲਗਾ ਦਿੱਤਾ ਸਮਝ ਆ ਗਈ ਤੁਹਾਡੀ ਗੱਲ
ਮੈਂ ਜਿਹੜੀ ਗੱਲ ਕਰ ਰਿਹਾ ਦੇਖੋ ਬਾਕੀ ਗੱਲ ਹੈ ਕਿ ਜਿਹੜੀਆਂ ਸਾਡੀਆਂ ਬਜ਼ੁਰਗਾਂ ਨੇ ਗੱਲਾਂ ਕੀਤੀਆਂ ਨੇ ਨਾ ਉਹ ਬਿਲਕੁਲ 100% ਨੇ ਠੀਕ ਹੈ ਨਾ ਮੈਨੂੰ ਤੇ ਜਿਹੜਾ ਆਪਣੇ ਇੰਪੋਰਟਡ ਜਿਹੜੀ ਗਵਰਨਮੈਂਟ ਹੈ ਇਹਦੇ ਤੇ ਮੈਨੂੰ ਕੋਈ ਅਫਸੋਸ ਨਹੀਂ ਮੈਨੂੰ ਤੇ ਆਪਣੇ ਜਿਹੜੇ ਸਾਡੇ ਸਟੈਬਲਿਸ਼ਮੈਂਟ ਦੇ ਦਾਰੇ ਨੇ ਸਾਡੇ ਜਿਹੜੇ ਜੱਜ ਨੇ ਸਾਡੇ ਯਾਰ ਤੁਸੀਂ ਅੱਖਾਂ ਬੰਦ ਕਰਕੇ ਬੈਠੇ ਹੋ ਯਾਰ ਠੀਕ ਹੈ ਨਾ
ਬਿਲਕੁਲ ਠੀਕ
ਦੂਸਰੀ ਗੱਲ ਹੈ ਨਹੀਂ ਇੱਕ ਸੈਕਿੰਡ ਤੇ ਦੂਸਰੀ ਗੱਲ ਹੈ ਕਿ ਅਸੀਂ IMF ਕੋਲੇ ਚੱਲੇ ਆ ਯਾਰ ਇੱਕ ਕਾਮਨ ਸੈਂਸ ਹੈ ਕਿ ਤੁਸੀਂ ਕਰਜ਼ਾ ਲੈ ਕੇ ਕਰਜ਼ੇ ਲਾਂਦੇ ਹੋ ਕਰਜ਼ਾ ਲੈ ਕੇ ਕਰਜ਼ੇ ਲਾਂਦੇ ਹੋ ਉਹ ਖੁਦਾ ਦਾ ਵਾਜੇ ਤੁਸੀਂ ਕੀ ਕਰਦੇ ਹੋ
ਫਿਰ ਸਰ ਕੀ ਕਰੀਏ ਫਿਰ ਹੋਰ ਬਾਕੀ ਵੀ ਤੇ ਬੜੇ ਸਿਆਪੇ ਪਾ ਦਿੰਦੇ ਨਾ ਹੁਣ ਉਹ ਜਿਹੜਾ ਇਮਰਾਨ ਖਾਨ ਨੇ ਨਹੀਂ 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 ਜਾਵੇ ਸਾਹਿਬ ਮੇਰੀ ਵੀ ਗੱਲ ਸੁਣੋ ਹੁਣ ਇਮਰਾਨ ਖਾਨ ਜਿਹੜਾ ਆਤਿਫ ਮੀਆਂ ਨੂੰ ਲਿਆਉਣਾ ਚਾਹੁੰਦਾ ਸੀ ਨਾ ਦੁਨੀਆ ਦਾ ਵਨ ਆਫ ਦਾ ਬੈਸਟ ਜਿਹੜਾ ਹੈ ਇਕਨੋਮਿਸਟ ਹੈ ਅਮਰੀਕਾ ਦੇ ਥਿੰਕ ਟੈਂਕ ਦੇ ਵਿੱਚ ਬੈਠਿਆ ਹੈ ਉਸ ਨੂੰ ਲਿਆਉਣ ਵਾਸਤੇ ਜੀ ਫਿਰ ਸਾੜਿਆ ਪਾਕਿਸਤਾਨੀਆਂ ਨੇ ਸਿਆਪੇ ਪਾ ਦਿੱਤੇ ਨਾ ਅਹਿਮਦੀ ਹੈ ਅਹਿਮਦੀ ਹੈ ਅਹਿਮਦੀ ਕੋ ਨਹੀਂ ਲਾਣਾ ਮਤਲਬ ਹੈ ਤੁਹਾਡੀ ਮਾਂ ਨੂੰ ਜਿਸ ਵੇਲੇ ਕੈਂਸਰ ਹੋਇਆ ਹੋਇਆ ਤੇ ਉਸ ਵੇਲੇ ਟੋਰਾਂਟੋ ਲੈ ਕੇ ਆਓਗੇ ਤੇ ਤੁਸੀਂ ਬੋਲੋਗੇ ਜੀ ਮੇਰੀ ਮਾਂ ਨੂੰ ਕਿਸੇ ਜੀਵ ਡਾਕਟਰ ਨੇ ਹੱਥ ਨਹੀਂ ਲਗਾਉਣਾ ਇਹ ਤੁਸੀਂ ਕਹੋਗੇ ਮਾਂ ਤੁਹਾਡੀ ਮਰਜ਼ੀ ਪਈ ਹੈ ਤੇ ਤੁਸੀਂ ਕਹਿ ਰਹੇ ਹੋ ਨਹੀਂ ਜੀ ਨਹੀਂ ਉਸਕੋ ਨਹੀਂ ਲਾਣਾ ਕਿਉਂਕਿ ਉਹ ਅਹਿਮਦੀ ਹੈ ਤੋ ਆ ਕੇ ਕੋਈ ਚਾਰ ਚੀਜ਼ਾਂ ਆਪਕੀ ਸਿੱਧੀ ਕਰ ਦਿੱਤਾ ਨਾ ਜਨਾਬ ਤੇ ਉਸਨੂੰ ਤੇ ਤੁਸੀਂ ਆਣ ਨਹੀਂ ਦਿੱਤਾ
ਇੱਕ ਚੀਜ਼ ਹੈ ਬਿਲਕੁਲ ਮੈਂ ਤੁਹਾਡੇ ਨਾਲ 100% ਇਤਫਾਕ ਕਰਨਾ ਹੁਣ ਮੈਨੂੰ ਇੱਕ ਗੱਲ ਦੱਸੋ ਕਿ ਤੁਸੀਂ ਘਰ ਦੇ ਵਿੱਚ ਆਪਣਾ ਡਰਾਈਵਰ ਰੱਖਣਾ ਹੋਵੇ ਠੀਕ ਹੈ ਇੱਕ ਛੋਟੀ ਜਿਹੀ ਗੱਲ ਕਰਨਾ ਤੁਸੀਂ ਐਡ ਦਿੰਦੇ ਹੋ ਚਾਰ ਬੰਦੇ ਆ ਜਾਂਦੇ ਨੇ ਇੱਕ ਇੱਕ ਵਿੱਚ ਪਾਕਿਸਤਾਨੀ ਆ ਜਾਂਦਾ ਇੱਕ ਇੰਡੀਅਨ ਆ ਜਾਂਦਾ ਇੱਕ ਕੋਈ ਚਾਈਨੀ ਆ ਜਾਂਦਾ ਕੋਈ ਹੋਰ ਠੀਕ ਹੈ ਇੱਕ ਮੁਸਲਮਾਨ ਹੈ ਵਿੱਚ ਠੀਕ ਹੈ ਤੁਸੀਂ ਮੁਸਲਮਾਨ ਨੂੰ ਪੁੱਛਦੇ ਹੋ ਹਾਂਜੀ ਭਾਜੀ ਤੇਰਾ ਕੀ ਐਕਸਪੀਰੀਅੰਸ ਹੈ ਕਹਿੰਦੇ ਪਹਿਲਾਂ ਮੈਂ ਲਿਆ ਆਪਣਾ ਲਾਇਸੈਂਸ ਤੇ ਮੇਰੇ ਚਾਰ ਐਕਸੀਡੈਂਟ ਨੇ ਠੀਕ ਹੈ ਨਾ ਤੁਸੀਂ ਹੁਣ ਜੂਸ ਨੂੰ ਪੁੱਛਦੇ ਹੋ ਕਹਿੰਦਾ ਜੀ 4 ਸਾਲ ਦਾ ਐਕਸਪੀਰੀਅੰਸ ਹੈ ਇੱਕ ਐਕਸੀਡੈਂਟ ਹੈ ਤੁਸੀਂ ਚਾਈਨੀ ਨੂੰ ਪੁੱਛਦੇ ਹੋ ਕਹਿੰਦਾ ਜੀ 6 ਸਾਲ ਦਾ ਮੇਰਾ ਐਕਸਪੀਰੀਅੰਸ ਹੈ 2 ਐਕਸੀਡੈਂਟ ਨੇ ਤੁਸੀਂ ਹਿੰਦੂ ਨੂੰ ਪੁੱਛਦੇ ਹੋ ਹਾਂਜੀ ਠੀਕ ਹੈ ਨਾ ਉਹ ਕਹਿੰਦਾ ਜੀ ਮੇਰਾ 7 ਸਾਲ ਦਾ ਐਕਸਪੀਰੀਅੰਸ ਹੈ ਮੇਰਾ ਕੋਈ ਐਕਸੀਡੈਂਟ ਨਹੀਂ ਹੁਣ ਦੱਸੋ ਨਾ ਤੁਸੀਂ ਕਿਹਨੂੰ ਰੱਖੋਗੇ ਤੁਸੀਂ ਜ਼ਾਹਿਰ ਆਫ ਕੋਰਸ ਹਿੰਦੂ ਨੂੰ ਰੱਖੋਗੇ ਨਾ
ਜ਼ਾਹਿਰ ਹੈ ਜੀ ਜ਼ਾਹਿਰ ਹਿੰਦੂ ਨੂੰ ਰੱਖਾਂਗੇ
ਹੁਣ ਦੂਸਰੀ ਗੱਲ ਹੈ ਕਿ ਅੱਲਾਹ ਪਾਕ ਰਹਿਮਾਨ ਵੀ ਨੇ ਤੇ ਰਹਿਮ ਰਹੀਮ ਵੀ ਨੇ ਰਹੀਮ ਨੇ ਉਹ ਆਪਣੇ ਮੁਸਲਮਾਨਾਂ ਵਾਸਤੇ ਮੋਮਨਾ ਵਾਸਤੇ ਰਹਿਮਾਨ ਨੇ ਪੂਰੀ ਦੁਨੀਆ ਵਾਸਤੇ ਠੀਕ ਹੈ ਠੀਕ ਹੈ ਔਰ ਦੂਸਰੀ ਅੱਲਾਹ ਤਾਲਾ ਕਾਫਰਾਂ ਨੂੰ ਵੀ ਦਿੰਦਾ ਹੈ ਅੱਲਾਹ ਤਾਲਾ ਮੁਸਲਮਾਨਾਂ ਨੂੰ ਵੀ ਦੇ ਰਿਹਾ ਅੱਲਾਹ ਤਾਲਾ ਸਭ ਨੂੰ ਦੇ ਰਿਹਾ
ਅਸੀਂ ਕੌਣ ਆਉਂਦੇ ਹਾਂ ਜਾਵੇਦ ਸਾਹਿਬ ਕਿਸੇ ਨੂੰ ਕਾਫਰ ਕਹਿਣ ਵਾਲੇ ਕਾਫਰ ਤੇ ਅਸੀਂ ਸਭ ਤੋਂ ਵੱਡੇ ਅਸੀਂ ਖੁਦ ਹਾਂ ਮੁਲਕ ਦੇ ਵਿੱਚ ਸਾਰਿਆਂ ਨੂੰ ਪਤਾ ਨਹੀਂ ਹੈ ਕਿ ਇਹ ਜਿਹੜੇ ਆਏ ਹੋਏ ਨੇ ਜਿਹੜੇ ਨੇ ਸਹੀ ਬੰਦੇ ਨਹੀਂ ਨੇ ਤੇ ਇਹਨਾਂ ਨੂੰ ਕੀ ਹੁਕੂਮਤ ਦਿੱਤੀ ਹੈ ਤੇ ਇਹਨਾਂ ਦੇ ਉੱਤੇ ਐਕਸ਼ਨ ਕਿਉਂ ਨਹੀਂ ਲਿਆ ਗਿਆ ਇਹਨਾਂ ਨੂੰ ਕਿਉਂ ਲਿਆਏ ਗਏ ਇਹ ਉਹਨਾਂ ਦਾ ਕੁਐਸਚਨ ਸੀ ਬੇਸਿਕਲੀ ਉਹਨਾਂ ਨੂੰ ਗੁੱਸਾ ਹੈ ਬੜਾ ਉਹਨਾਂ ਅਦਾਰਿਆਂ ਉੱਤੇ ਜੋ ਕਹਿੰਦੇ ਨੇ ਕਿ ਤੁਹਾਨੂੰ ਪਤਾ ਇਹਨਾਂ ਦੀ ਕੀ ਪਿੱਛੇ ਹਿਸਟਰੀ ਹੈ ਤੇ ਇਹਨਾਂ ਨੂੰ ਕਿਉਂ ਲੈ ਕੇ ਆਏ ਹੋਏ ਹੈਡ ਆਫ ਦਾ ਸਟੇਟ
ਫਿਰ ਆਪਕੋ ਯਹਾਂ ਇੱਕ ਸ਼ੇਰ ਸੁਣਾਉਂਗਾ
ਕਿਉਂਕਿ ਬੁੱਲੇ ਸ਼ਾਹ ਨੇ ਵੀ ਸ਼ੇਰ ਸੁਣਾਇਆ ਉਹਨਾਂ ਬੁੱਲੇ ਸ਼ਾਹ ਦਾ ਸ਼ੇਰ ਸੁਣਾਇਆ ਨਾ
ਮੈਂ ਫਿਰ ਆਪਕੋ ਸ਼ੇਰ ਸੁਣਾਉਂਗਾ ਕਿ ਬਾਤ ਇਹ ਹੈ ਕਿ ਲੋਕ ਬਦਲ ਗਏ ਹੈ ਬਾਤ ਇਹ ਹੈ ਕਿ ਲੋਕ ਬਦਲ ਗਏ ਹੈ ਜ਼ੁਲਮ ਇਹ ਹੈ ਕਿ ਉਹ ਮੰਨਤੇ ਵੀ ਨਹੀਂ
ਕੀ ਬਾਤ ਹੈ ਜੀ
ਹਾਏ ਓਏ
ਕੀ ਬਾਤ ਹੈ ਆਰਮੀ ਚੀਫ ਸਾਹਿਬ ਔਰ ਇਨਕੀ ਪੂਰੀ ਟੀਮ ਜੋ ਥੀ ਇਹ ਇੱਕਦਮ ਰਾਤੋ ਰਾਤ ਇਨਕਾ ਬਦਲ ਗਏ ਹੈ ਇਨਕੀ ਸੋਚ ਬਦਲ ਗਈ ਹੈ ਇਨਕਾ ਆਪਣਾ ਇੰਤਖਾਬ ਇਨਕਾ ਬਦਲ ਗਿਆ ਔਰ ਅਫਸੋਸ ਜ਼ੁਲਮ ਇਹ ਹੈ ਕਿ ਉਹ ਮੰਨਤੇ ਵੀ ਨਹੀਂ ਕਿ ਇਹ ਹੋਇਆ ਬੇਸਿਕਲੀ اور یہی افسوسناک صورتحال ہے. یہ پاکستان کے 22 کروڑ عوام ان جیسے جاوید صاحب جیسے لوگ یہی پوچھ رہے ہیں کہ بھائی آپ کو کیا ہو کیا گیا تھا, راتوں رات ایسی کون سی مجبوری آن پڑی تھی کہ آپ نے ایک گورنمنٹ اٹھا کے دوسری کو لا دیا, اس کے 176 ووٹ تھے, اس کے 174 ووٹ ہیں, اور وہی پارٹیاں ایم کیو ایم اور باپ ادھر تھی, ادھر سے ادھر آپ نے لگا دی. اس نے کون سی پبلک سے جا کے وہ ووٹ لے کے آ گئے تھے؟ 155 سیٹوں والا بندہ تو باہر بیٹھا ہوا ہے اور 84 والا آپ نے پرائم منسٹر بنا دیا ہے. تو لوگ پوچھنے میں حق بجانب ہے کہ یہ کیا ہوا ہے. تو افسوسناک صورتحال ہے اور یہ زیادہ عرصہ چلے گی نہیں.
بالکل ٹھیک ہے.
نیکسٹ کال لیتے ہیں. ہیلو, السلام علیکم.
وعلیکم السلام.
کون بات کر رہے ہیں سر؟
میرا نام امجد ہے اور میرا کوشچن یہ ہے کہ کیا عمران خان صاحب نے یہ غلطی نہیں کی تھی 2018 میں کہ جب ان کے پاس اکثریت نہیں تھی تو وہ گورنمنٹ میں آئے, اور لائک یہ میرا اوپینین ہے کہ ان کے لیے ارینج کیا گیا اسٹیبلشمنٹ کی طرف سے کہ سارے جو الیکٹیبل تھے اور سارا سیٹ اپ کر کے, تو اگر وہ اس وقت یہ رک جاتے اور اپنا اسٹیبلشمنٹ کی مدد نہ لیتے یا دوسرے حلقوں کی اور اپنی جینوئن اسٹرگل رکھتے اور جو ہے نا عوام کی طاقت سے آتے تو آج اس طرح کے مسائل کا ان کو سامنا نہ کرنا پڑتا.
بہت شکریہ سر, بڑی مہربانی.
اچھا یہ جو ان کا کوشچن ہے اور ان کا بات ان کی بات ہے ان کا اندیشہ ہے, یہ اپنی جگہ بالکل درست ہے, لیکن بہت ساری چیزیں پالیٹکس میں بھی اور ہماری لائف میں بھی سرکمسٹینشل ہوتی ہیں, سرکمسٹانسز کے مطابق ہوتی ہیں. فار ایگزامپل آج آپ کے گلے میں تھوڑی سی آپ کو کچھ فیل ہو رہا ہے تو آپ شاید ٹھنڈا پانی نہ پئیں گے, آپ کہیں گے کہ میں سوپ یا کوئی ایسی گرم چیز پیوں اگر گلے میں کچھ خارش ہے تو. دوسرے دن آپ جو ہے شاید سب سے پہلے آگے بڑھ کے کولڈ ڈرنک کو ہاتھ لگائیں گے تو ہم کہیں گے جی ماجد جمال صاحب کل تو جو ہے کولڈ ڈرنک کے پاس نہیں جا رہے تھے, آج وہ کولڈ ڈرنک کو کیوں ہاتھ لگا رہے ہیں؟ کل کی سچویشن ڈفرینٹ تھی, آج کی سچویشن ڈفرینٹ ہے, اس لیے آپ کولڈ ڈرنک آج پی رہے ہیں, کل آپ نے سوپ پیا تھا. اس وقت جو سچویشن تھی اس وقت عمران خان کو نہیں پتا تھا کہ 2022 میں جا کے یہ ہوگا. اسے نہیں پتا تھا کہ یہ جو باجوہ صاحب اس وقت میرے سامنے جی جی کر کے کھڑے ہیں اور سلوٹ کر رہے ہیں اور سارے عزت کر رہے ہیں اور سارا کچھ ٹھیک ہے, یہ جب میں کہوں گا کہ ڈی جی آئی ایس آئی اگر میرے انڈر ہے تو اسے تبدیل کرنے سے پہلے مجھے پوچھ تو لیتے, مجھ سے مجھے بتا تو دیتے, میرے ذہن میں بھی کچھ پلان ہیں, کچھ آئیڈیاز ہیں, کچھ چیزیں ہیں, اور میں امریکہ کو اور افغانستان کو اور جو اس وقت کنسورشیم وہاں ہیلپ کر رہا ہے, جرمنی ہیلپ کر رہا ہے, فرانس ہیلپ کر رہا ہے, برطانیہ ہیلپ کر رہا ہے, اتنے لوگ افغانستان کی سیٹلمنٹ ہیلپ کر رہے تھے, میں ان سب کو جواب دے ہوں بطور پرائم منسٹر آف پاکستان, اور میں نے ایک بندے کو وہاں ڈیوٹی پہ لگایا ہوا ہے فیض حمید کو, اگر اس کو چینج کر رہے تھے تو مجھ سے پوچھ تو لیتے. اور اب اس نے اعتراض کیا کہ مجھے اعتراض چینج کرنے میں کوئی اعتراض نہیں ہے, اسے تھوڑا سا ٹائم دیں تاکہ وہاں چیزیں سیٹل کر کے مہینے دو تین مہینے میں واپس آ جائے. اس بات کو انہوں نے انا کا مسئلہ بنا لیا. عمران خان کو اندازہ نہیں تھا کہ یہ سد تک انا کا مسئلہ بنا لیں گے, انہیں اندازہ نہیں تھا کہ عمران خان اس سد تک ضدی ہوگا کہ سیدھا سیدھا منہ پہ بات کر دے گا. آپ کو یاد ہوگا لاہور میں انہوں نے ایک میٹنگ کی تھی جنرل باجوہ صاحب نے عمران کے جانے سے پہلے, اور اس میٹنگ میں 3-4 گھنٹے کی ان کی سٹنگ ہوئی تھی ریٹائرڈ آرمی افسران کے ساتھ, اور ان میں جرنیل بھی تھی, بریگیڈیئر بھی تھے, کرنل بھی تھے, سارے اعلی عہدیداران تھے. اور وہاں جنرل باجوہ صاحب نے کہا تھا کہ عمران خان, کسی نے کوشچن کیا کہ آپ عمران خان کو, آپ حکومت آپ چلا رہے ہیں, آپ عمران خان کو یہ, آپ عمران, تو انہوں نے تبصرہ بڑا مختصر اور جامع تبصرہ تھا ان کا, انہوں نے کہا تھا کہ آپ سمجھتے ہیں اگر کہ میں سب کچھ کر رہا ہوں تو اس کا مطلب ہے آپ عمران خان کو جانتے نہیں. میں نے اس وقت کہا تھا کہ یہ جو باجوہ صاحب نے کہا ہے یہ پتہ نہیں انہوں نے عمران خان کی تعریف کی ہے یا انہوں نے غصے میں کہا ہے کہ آپ جانتے نہیں کہ وہ کتنا اس نے مجھے تنگ کیا ہوا ہے, وہ میری مرضی سے چلنے والا نہیں ہے, وہ نظر آتا ہے کہ شاید میں اس کی انگلی پکڑ کے چلا رہا ہوں, وہ ایسا نہیں ہے.
وہ کسی یونیورسٹی میں یا تو لمس تھی یا تو نسٹ تھی, اس کے اسٹوڈنٹس کے ساتھ بات کر رہے تھے تو وہاں پہ یہ ملٹری کے افسر بھی کچھ آئے ہوئے تھے,
انہوں نے کہا تھا کہ آپ
اسٹوڈنٹ نے کوسچن کیا تھا
آپ شاید جانتے نہیں ہیں عمران خان.
یس, اس وقت انہوں نے کہا تھا.
تو عمران خان کا جو ایک اسٹریٹ فارورڈنیس تھی یا عمران خان کا سادہ پن ہوگا یا عمران خان کی واقعی ذہن میں کوئی سول سپریمیسی کی سوچ تھی یا عمران خان کا واقعی وہ ہی واز تھنکنگ ان دیٹ ڈائریکشن کہ جو میرے انڈر لوگ ہیں وہ واقعی میرے انڈر ہیں, اس کی یہ بھول تھی. اگر اس بندے نے یہ اعتراض کر ہی دیا تھا اور اگر کہہ ہی دیا تھا تو کون سی اس نے غلط بات کی تھی؟ اس موقع پہ امتحان تھا ہمارے یہ جو سول سپریمیسی کے چیمپئن ہیں, اگر اس وقت پاکستان پیپلز پارٹی اور پاکستان مسلم لیگ نون اور یہ سارے کہتے کہ ہاں عمران خان از رائٹ ان دیٹ سینگ کہ جی ڈی جی آئی ایس آئی اگر میرے انڈر ہے تو اسے اس کا تبادلہ اور تقرری اور نئی تعیناتی مجھ سے پوچھ کے کی جائے یا مجھے بتایا جائے یا میں نے کرنی ہے کسی اور نے نہیں کرنی. اس وقت اگر وہ ساتھ کھڑے ہوتے تو ہم کہتے کہ یہ سول سپریمیسی کے نعرے کے ساتھ مخلص ہیں, لیکن کوئی بندہ اس وقت عمران خان کے ساتھ نہیں کھڑا ہوا.
क्विकली हम लेंगे टाइम, हमारे पास बहुत कम है, 10 मिनट्स एंड हमारे पास चार और कॉल्स हैं। वेरी क्विकली क्विकली सवाल कीजिए सर। अस्सलाम वालेकुम, कौन बात कर रहे हैं?
वालेकुम सर, क्या हाल है?
अल्हम्दुलिल्लाह, कौन बात कर रहे हैं सर?
मैं ऋषि बात कर रहा हूँ, क्या हाल चाल है?
वालेकुम अस्सलाम, अल्हम्दुलिल्लाह।
मुझे बात ये करनी है कि यार ये पाकिस्तान है या किसी के बाप की जाति मिल्कियत है कि किसी को जो है वो कोई चीज समझ में नहीं आएगी तो वो हुकूमत लड़ देगा? मतलब कोई कानून है, कोई कायदा है किसी डिपार्टमेंट में, कोई 22 करोड़ आवाम का मुंतखब बंदा है, आपने उसको ऐसे ही अपनी अना की खातिर उसकी चलती हुई हुकूमत उतार दी और अब आप पूरे 22 करोड़ आवाम को आपने जो है ना दीवार के साथ लगा दिया। हर आदमी जो है ना परेशान है महंगाई से और इनकी कानूनी जो चाराजोई है उसकी वजह से। तो ये क्या है, ये कैसे सही होगा? क्या गारंटी है कि अगला जो चीफ आएगा वो फिर ये नहीं करेगा?
ठीक है, थैंक यू।
बहुत रिजवी साहब, बहुत बहुत शुक्रिया सर आपका।
हाँ जी,
रिजवी साहब की बात बिल्कुल ठीक है, ये ठीक गुस्से में है और ये सिर्फ एक रिजवी साहब नहीं है, हमारे पाकिस्तान भर के 22 करोड़ अवाम इस वक्त इसी कश्मकश और इस का शिकार हैं और उसकी बड़ा ज्यादा उसमें हिस्सा जो है बाजवा साहब ने जो किया। बाजवा साहब को अगर माइन्यूटली देखा जाए तो बाजवा साहब ने जब इमरान खान साहब को अगर वो लाए थे और क्राइन बताते हैं कि हेल्प की गई थी, लाए थे, उनके पास नंबर पूरे नहीं थे, नंबर पूरे हुए थे, चाहे इमरान खान ने खुद किए थे, चाहे इमरान खान से किसी ने कराए थे, चाहे जहांगीर तरीन का जहाज चला था या किसी और की फोन कॉल चली थी, कुछ तो चला था, नंबर पूरे हो गए, ठीक है, अच्छी बात है। उस वक्त उन्हें अंदाजा नहीं था कि ये इस तरह का निकलेगा। लेकिन दूसरा उनका अंदाजा ये गलत हुआ कि शहबाज शरीफ को लेके आए तो उन्हें यह अंदाजा नहीं था कि ये इतना कमजोर प्राइम मिनिस्टर होगा कि इस बंदे से कुछ हो पा नहीं रहा, ये अपनी भतीजी तक को नहीं रोक पा रहा और हत्ता के उसने तंग आके कहा था कि उसकी बात को सीरियस ना लिया करें। मीडिया से जब मिला था शहबाज शरीफ पहली दफा तो उन्होंने कहा कि मरियम तो कहती है इलेक्शन होने चाहिए, मरियम ये कहती है, मरियम वो कहती है, मरियम ये कहती है, तो उन्होंने कहा उसकी बात को सीरियस ना लिया करें। अब ये बात अब इसका मतलब है, इसका मतलब है आप उसे रोक नहीं सकते, हम उनकी उसकी बात को सीरियस ना लें। भाई हम कैसे ना सीरियस लें, शी इज द वाइस प्रेसिडेंट ऑफ पाकिस्तान मुस्लिम लीग नून, ऑल दो यू हैव 19 अदर वाइस प्रेसिडेंट्स ऑफ मुस्लिम लीग नून, मुस्लिम लीग नून में कुल 19 नायब सदर हैं लेकिन सबसे इफेक्टिव नायब सदर तो मरियम नवाज है और सारी दुनिया को पता है कि जलसे वो करती है, सारी दुनिया को पता है कि पैमरा पे अमल और ऑर्डर उसके चलते हैं, सारी दुनिया को पता है कि जर्नलिस्टों का एक पूरा गैंग है इस्लामाबाद में जो उसने अपनी पॉकेट में रखा हुआ है और उनकी अब तो धड़ल्ले से मीटिंग्स होती हैं, आपके दोस्त हमारे दोस्त अफसार आलम साहब जो है उन मीटिंग्स को चेयर कर रहे होते हैं और उस टेबल के इर्द गिर्द जितने 10-12 जर्नलिस्ट बैठे होते हैं सारे हमारे दोस्त हैं, मुझसे नाराज होंगे अगर मेरी बात उन तक पहुंचेगी, लेकिन और धड़ल्ले से फेसबुक पे और सोशल मीडिया पे वो तस्वीरें अपनी शेयर भी
शेयर की
कि आज हमने लंच भी इकट्ठे किया, आज हमने डिनर इकट्ठे किया और फिर सेल्फियां बनाते हैं। एक एक बंदे की कारकर्दगी आप देख लें, वो सारे वो हैं जिनको इंस्ट्रक्शन मरियम नवाज की आती हैं और वो उसी के मुताबिक चलते हैं और हत्ता के उनके ट्वीट्स ऐसे होते हैं कॉमा वर्ड और सेंटेंस बाई सेंटेंस ट्वीट रीट्वीट किए होते हैं, सबको इंस्ट्रक्शन आती हैं, व्हाट्सएप ग्रुप बनाए हुए हैं मरियम नवाज ने, तो सारी हुकूमत मुस्लिम लीग नून वो चला रही है और शहबाज शरीफ साहब हमें कहते हैं उसे सीरियस ना लिया करें। हम भाई कैसे ना सीरियस लिया, हमें पता है अगली प्राइम मिनिस्टर की कैंडिडेट मुस्लिम लीग नून की मरियम नवाज है, शहबाज शरीफ साहब नहीं है।
नेक्स्ट कॉल लेते जी। हेलो अस्सलाम वालेकुम।
जी वालेकुम भाई, बखार बात कर रहा हूँ।
जी बखार भाई,
मैंने कहा वो 11 मिनट लाइन को लेके अब तो बच्चे भी बड़े हो गए, इतना इंतजार करा दिया।
सॉरी जनाब, सॉरी
जी फरमाइए।
मेरा जो है वो फयाज साहब से उनकी तजर्बे की रोशनी में एक छोटा सा क्वेश्चन है। इतनी बातें हो गई, सब कुछ हो गया, जो कुछ होना था हो गया, मुझे ये बताया फयाज साहब कि जो पिछली गवर्नमेंट थी उसमें जब लोगों का जमीन जागा तो गवर्नमेंट चेंज हो गई, इस गवर्नमेंट में लोगों का जमीन कब जागेगा कि गवर्नमेंट चेंज होगी?
बहुत शुक्रिया, बहुत शुक्रिया।
अच्छा ये जो वकार साहब नाम था ना, वकार साहब जो कह रहे हैं ना कि जमीर चेंज और ये और वो उन्होंने जब किया था उस वक्त हुआ था कि इमरान खान साहब गवर्नमेंट में थे और अपोजिशन में शहबाज शरीफ साहब, हम आसिफ जरदारी, मौलाना फजल रहमान सारे बैठे हुए थे, देयर नंबर्स वर क्लोज, उन्हें सिर्फ थोड़ी सी हेल्प चाहिए थी, जो सपोर्ट उन्हें MQM से मिल गई और उससे मिल गई बाप से बलोचिस्तान आवामी पार्टी। अब इमरान खान साहब गुस्से में या स्ट्रेटजी के तौर पर استعفے دے کے باہر آ گئے ہیں. اگر تو عمران خان صاحب اندر بیٹھے ہوئے ہوتے استعفے نہ دیتے تو یہ وقار صاحب کی خواہش آج سے 3 ہفتے پہلے پوری ہو چکی ہوتی, کیونکہ ایم کیو ایم کے پاس اور بلوچستان عوامی پارٹی کے پاس ناراض ہونے کے بہت سے مواقع آئے, لیکن وہ بےچارے ناراض ہو کے جائیں کہاں؟ اگر تو عمران خان صاحب وہاں اپوزیشن بنچوں پہ 155 ایم این اے لے کے بیٹھے ہوتے تو وہ اب تک آ کے ان کے 172 دوبارہ پورے کرا چکے ہوتے. لیکن یہ سی سا کا کھیل زیادہ عرصہ نہیں چلنا تھا, لوگوں نے بھی کہنا تھا یہ کیا مذاق ہے, وہ شام کو 2 پارٹیاں اٹھ کے ادھر جاتی ہیں وہ پرائم منسٹر بن جاتا ہے, ادھر سے اٹھ کے ادھر جاتی ہیں وہ پرائم منسٹر بن جاتا ہے, یہ کیا مذاق ہے, یہ مذاق ہو جانا تھا جس طرح وقار صاحب سوچ رہے ہیں یا ان کی طرح کے اور سارے بہت سارے لوگ سوچتے ہیں. اگر عمران خان صاحب اندر بیٹھے ہوئے ہوتے تو ایم کیو ایم اب تک وہاں سے ناراض ہو کے واپس آ چکی ہوتی اور بلوچستان عوامی پارٹی بھی واپس آ چکی ہوتی اور عمران خان کے آج پھر 176 اور ان کے 166 ہو جانے تھے. تو یہ نمبرز کی گیم صرف ان 2-3 پارٹیوں کا مسئلہ ہے اور ناراض ہونے کے مواقع ڈھیر ہیں, لیکن اس وقت کیونکہ وہاں عمران خان صاحب بیٹھے ہوئے نہیں ہیں تو وہ بےچارے ناراض ہو کے جائیں تو جائیں کہاں.
نیکسٹ کال جی, ہلو السلام علیکم. ہلو, اوکے
ناراض ہو گئے
جی. ہلو السلام علیکم.
وعلیکم السلام جی. نوشاد ماجد بھائی کہتے ہیں آپ
جی؟ نوشاد بھائی فرمائیے.
اللہ کا شکر ہے, میرا کچھ سیاست سے تعلق نہیں ہے لیکن میں بھائی نے ہمارے ایک مثال دی ٹھنڈا پانی اور گرم پانی, تو ٹھیک ہے نا, اگر نارمل پانی پی کے آدمی پرائم منسٹر بنتا ہے تو سمجھ میں آتا ہے, ایک کو آپ گرم ٹھنڈا پانی پلا رہے ہیں تو اس کو تیار ہونا چاہیے, گرم پانی بھی ملے گا اس کو جب ٹھنڈا دیا گیا. تو دوسری چیز یہ کہ مجھے میرا سوال یہ ہے کہ کون سی ایسی سیاست ہو جس میں عوام کو ریلیف ملے, اس کے گھر کا چولہا جلے, 3 رات روٹی پکے, یہ دسترخوان کا سسٹم جو ہے وہ بند ہو, کیا کیا جائے جو لوگوں کے جو روٹی کھا کے سو سکیں, مہمان کو کھانا کھلا سکے, چائے پلا سکیں, بیمار کو علاج مل سکے, تو ایسا راستہ بتائیے. یہ جو جھمیلا ہے عمران خان اور نواز شریف, اس سے نکلنے والی بات ہونی چاہیے, سمجھ رہے ہیں,
یہ اس سے پہلے کہ فیاض بھائی جواب دیں, فیاض بھائی ایک یہاں پہ ساؤتھ امریکہ کے اندر نا بہت بڑی میجر سیولائزیشنز تھیں انکاز اور ایزٹیکس کی, آپ نے سنا ہوگا اور ابھی بھی ان کی سیولائزیشن کے بڑے ہیں, ہیوج سیولائزیشنز تھیں وہ یہاں پہ, تو ایزٹیک جو تھے نا ان کو اگر پتا چل جاتا تھا کہ ان کے جو رول کرنے والے ہیں یا ان کے جو حکمران جن کو کہا جاتا تھا وہ اگر جو ہیں جی ایزٹیکس کے حکمرانوں کا اگر پتا چل جاتا تھا لوگوں کو, عام جنتا کو جس کی کوئی اوقات اور حیثیت ادروائز نہیں تھی کہ یہ کرپٹ ہے, تو وہ اپنے رولرز کو مار دیتے تھے. وہ مار دیتے تھے, یہ ون آف دا بگیسٹ سیولائزیشن جو تھی یہ اس کا تھا. تو یہ انہوں نے کہا جی حل کیا بتایا جائے, آپ ادھر کسی جیالے کسی پیپلز پارٹی والے سے یا کسی جیالے نواز شریف کی پارٹی سے بات کریں, وہ یہ ماننے کو ہی تیار نہیں ہے کہ انہوں نے جو ہیں وہ کی ہوئی ہیں دھاندلیاں, اور وہ یہ ماننے کو ہی تیار نہیں ہے کہ وہ جو ہے عمران خان ان سے بیٹر ہے یا ان سے اچھی حکومت چلا سک رہا تھا یا چلا سکتا ہے. وہ کہتے ہیں جی پاکستان کی نجات اسی میں ہے کہ یا تو زرداری صاحب آئیں یا یہ نواز شریف کی فیملی آئے اور وہ چلائے. اس صورتحال میں آپ جو کہہ رہے ہیں کہ لوگوں کو کیسے ہم انشور کریں کہ 3 وقت کی روٹی ملے, اوپر آپ کے اتنا کرپٹ ٹولہ بیٹھا ہے اور آپ پھر بھی مرے جا رہے ہیں کہ یہی مڑ مڑ کے آئیں, آصفا پھر آ جائے, پھر جی بلاول بھٹو صاحب آ جائیں, مریم آ جائے, یہ شہباز آ جائے, اس کا پتر آ جائے, تو پھر یہ آپ کو روٹی کیسے ملے گی جی 3 وقت کی؟
نہیں, اس میں لسٹ اپنی آپ صحیح رکھیں, اس لسٹ میں سبتین زرداری, بھٹو, چودھری, جو بختاور کا بیٹا پیدا ہوا ہے چند ماہ کا ہے, اس کا نام سبتین بھٹو زرداری چودھری ہے, تو بی ریڈی کہ وہ سبتین بھی تیار ہو رہا ہے ہم پہ حکومت کرنے کے لیے, اور مریم کا بیٹا جنید صفدر جو ہے شریف, وہ جنید صفدر
شریف ہے,
وہ تو پہلے ہی تیار ہے, وہ تو اپنے آپ کو پرائم منسٹر سمجھتا ہے, اس کو بلاول وہ کہتے ہیں کہ وہ نانا کا بلاول آیا تو تم نانا کے تم ہو, مریم اسے کہہ چکی ہے بیٹے کو, تو وہ ان کی اگلی نسلیں بھی تیار ہو رہی ہیں. ان کا کوشچن ان کی بات ٹھیک ہے, فرسٹریٹ ہو کے ہمارے لوگ یہی پوچھتے ہیں, لیکن بات یہ ہے کہ ہمارے جب تک ملک کی اکانومی ٹھیک نہیں ہوگی, اور اکانومی ٹھیک کرنے کا وہی طریقہ تھا جو عمران خان نے شروع کیا ہوا تھا, آپ ایکسپورٹس بڑھائیں تو آپ کی انکم بڑھتی ہے, آپ دیکھیں فیصلہ
باد میں کم کھائیں, خود بھی نہ کھائیں مہربانی کر,
لیکن عمران خان نے ثابت کیا کہ اس نے واقعی کم کھایا تھا. اس کے جتنے غیر ملکی دورے تھے, ایک تو اس نے کہا تھا کہ میں اسے کہا گیا کہ فلاں جگہ دورہ فلاں دورہ فلاں دورہ, دورہ تو اس نے کہا کہ میں کیوں جاؤں, جسٹ ٹو وزٹ, جسٹ کہ میں پرائم منسٹر بن گیا ہوں, میں جہاز لے کے اب ادھر چلا جاؤں ادھر چلا جاؤں. اس نے کہا میں اس کنٹری میں اس جگہ جاؤں گا جہاں جانے کی ضرورت ہوگی, میری کنٹری کو کوئی فائدہ ہوگا وہاں میں جاؤں گا ورنہ میں نہیں جاؤں گا. وہ تین سال پرائم منسٹر رہا, ہر سال وہ یو این آ سکتا تھا لیکن وہ صرف ایک دفعہ آیا جب وہ کشمیر کے ایشو پہ اس نے بولنا تھا اور اس پہ اسلاموفوبیا پہ اور حضور صلی اللہ علیہ وسلم کی اپنا اس حوالے سے بولنا تھا اس نے, تب وہ آیا. ناموس رسالت پہ اس نے بات کرنی تھی تو وہ آیا, ورنہ وہ نہیں آیا. میاں صاحب تو ہر دفعہ آ جاتے تھے, بات ریٹن سپیچ ہوتی تھی جو فارن آفس سے آتی تھی وہ چپ کر کے بول جاتے تھے, اس کے علاوہ انہیں کچھ پتہ نہیں ہوتا تھا. اور آپ کو یاد ہوگا ایک دفعہ وہ اسمبلی, میں بھی ان کے ساتھ آیا تھا اسلام آباد سے, ایٹ دیٹ ٹائم آئی واز ورکنگ ایکسپریس میڈیا گروپ, تو میں میاں صاحب کے ساتھ یو این کی کوریج کے لیے آیا. تو میاں صاحب کی ایک تصویر ریلیز ہوئی تھی جس میں میاں صاحب سپیچ کر رہے تھے اور پیچھے مریم کی چھوٹی بیٹی جو ہے وہ بیٹھی ہوئی تھی, اس وقت وہ 8-10 سال کی تھی, وہ چھوٹی بیٹی پیچھے بیٹھی تھی اور اس کو سیٹ ملیہ لودھی نے خالی کر کے اپنی دی تھی. ملیہ لودھی واز پرمننٹ ریپرزینٹیٹو آف پاکستان ایٹ دیٹ ٹائم. اس نے اپنی سیٹ پہ اپنی سیٹ سیکریفائز کر کے, کیونکہ وہاں تو لمیٹڈ سیٹیں ہوتی ہیں, تین چار صرف, ایک ہیڈ آف دی اسٹیٹ ہوتا ہے اور ایک پیچھے اس کے
دو اٹیشی بیٹھے ہوتے ہیں,
دو وہ بیٹھے ہوتے ہیں بس, اس کے علاوہ تو اس نے اپنی سیٹ سیکریفائز کر کے اور بیٹی کو اس کو مریم کی بیٹی کو میاں صاحب کی نواسی کو پیچھے بٹھایا تھا. تو انہوں نے تو اس طرح دورے کیے ہیں اور اس طرح پیسے انہوں نے خرچ کیے ہیں, اس کے پورے آپ کے پاس ڈاٹا آ گیا کہ انہوں نے کتنے
موٹر ویز پہ کتنے زیادہ خرچ کیے ہیں.
ایک سیکنڈ, ہمارے پاس نا ایک سویڈن سے کال آ رہی ہے, میرے پاس ابھی سامنے نظر نہیں آئی ہے مگر مجھے ابھی میسج ملا ہے کہ وہ سویڈن سے ایک بھائی صاحب ہمارے کال کرنا چاہ رہے ہیں. تو جیسے ہی آپ کال کریں گے, حالانکہ میرے کالز بند ہو گئی ہیں اب, مگر میں ضرور لوں گا آپ کی, اینڈ آئی ڈونٹ تھنک دس از اے کال فرام سویڈن, پھر میں چیک کر لیتا ہوں. جی ہلو, السلام علیکم.
السلام علیکم,
کون بات کر رہے ہیں سر؟
جی ساتھ بات کر رہا ہوں, ابھی جو میں بات کر رہی تھی آپ کا موضوع,
ہاں کوئکلی ذرا کوئکلی کر دیں, بس ٹائم ختم ہو رہا ہے. جی
اچھا, نہیں نہیں میں بہت کوئک کوشچن کرنے والا ہوں.
جی
کہ عمران خان جو تھے وہ, یعنی کہ ظاہر ہے غیر ملکی دورے انہوں نے نہیں کیے, لیکن اس میں وہ بزی رہے کہ وہ پارلیمنٹ کا بھی دورہ نہیں کرتے تھے, ملک وزیر اعظم تھے, اسی پارلیمنٹ پہ وہ منتخب ہوئے, لیکن وہ وہاں جانے کا ان کے پاس ٹائم نہیں تھا.
بہت شکریہ.
اور وزیر اعظم اترنے کے بعد وہ ہیلی کاپٹر بھی استعمال کر رہے ہیں, تو یہ ایک میں سمجھتا ہوں کہ یہ ان کی
بہت شکریہ
والی بات.
بالکل یہ ٹھیک کہہ رہے ہیں, عمران خان کو اسمبلی کو سیریس لینا چاہیے تھا, عمران خان نے نہیں لیا, یہ غلطی ہے عمران خان کی, عمران خان کو زیادہ ٹائم اسمبلی کو دینا چاہیے تھا,
ہی نہیں تھے ان کے بارے میں یہ
نہیں ہے
بہت زیادہ.
اور عمران خان ضدی اڑیل اور وہ نہ ہوتا تو آج شاید یہ دن بھی اسے نہ دیکھنا پڑتا, تو وہ جو اس کے نیگیٹو پوائنٹ ہیں وہ بالکل ٹھیک ہیں, ہی از رائٹ, ہمارے کالر ٹھیک کہہ رہے ہیں کہ اس کو اسمبلی کو ٹائم دینا چاہیے.
بالکل, ایبسولیوٹلی.
میرا خیال سویڈن سے کال ہماری نہیں آ رہی ہے, کیونکہ اگر بھائی صاحب آپ سویڈن میں ہمیں سن رہے ہیں تو آئی گیو یو 30 more seconds, کیونکہ ہمارا پروگرام کا وقت ختم ہونے والا ہے اب, اور اگر آپ کال کر لیں تو بڑی مہربانی ہوگی, ہم آپ کا کال جو ہے آپ کا سوال جو ہے ایئر پہ لے لیں گے. ان دا مین ٹائم
بس ایک آخری بات کر دیتی ہوں, اور فیاض بھائی صرف اس نے دورے ہی نہیں ختم کیے تھے بلکہ جو پارلیمنٹ کے خرچے تھے ان کو ختم کیا تھا, جو پی ایم ہاؤس کے جو خرچے تھے ان کو کم کیا تھا انہوں نے, تو آتی ساری جو ہے 87 lakhs جو ہیں لگا دی ہیں, وہ جو احیاء دیا ہے وہ اس کو سارے جرنلسٹوں کو بلا کے,
جرنلسٹوں کو جو دیا تھا اس پہ 36 lakh میرے خیال سے
لگے تھے,
تو 36 lakh ایک شام پہ صرف انہوں نے, ایک شام انہوں نے خرچ کر دیا صرف جرنلسٹوں کو کھانا کھلانے میں. تو عمران خان کے پاس تو جو جرنلسٹ جاتے رہے ہیں وہ کہتے ہیں کہ چائے کا کپ بھی نہیں دیتا تھا,
چائے کا کپ
بسکٹ نہیں, کچھ لوگوں کو چائے بھی نہیں ملتی تھی,
کچھ لوگوں کو چائے بھی نہیں ملتی تھی, جن کو ملی ہے ان کو بسکٹ نہیں ملے تھے, جن کو بسکٹ ملتے تھے دو دو بسکٹ پر پرسن ملتے تھے. تو عمران خان صاحب نے, حالانکہ آپ نے پرائم منسٹر ہاؤس شادی نے دیکھا ہوا ہے, ہم نے دیکھا ہوا ہے
پریزیڈنٹ ہاؤس بھی,
پاکستان کا پریزیڈنٹ ہاؤس اور پاکستان کا پرائم منسٹر ہاؤس شاید کسی شاہی محل جو ہے اس میں بھی, میں نے کنگ آف برونائی کے ساتھ بھی ڈنر کیا ہوا ہے اس کے محل میں, میں کنگ آف برونائی حسن البولکیا کے محل میں گیا ہوں, بینظیر جب پرائم منسٹر تھے ان کے ساتھ میں گیا تھا برونائی, تو اس کے محل میں بھی میں نے کھانا کھایا ہوا ہے, لیکن اس سے کم نہیں ہے ہمارا بھی پرائم منسٹر ہاؤس اور ہمارا بھی پریزیڈنٹ ہاؤس, اور وہاں جب آپ جاتے ہیں تو وہاں دیوار پہ جب آپ چل رہے ہوتے ہیں مین گیٹ سے چل کے جاتے ہیں پریزیڈنٹ ہاؤس میں یا پرائم منسٹر ہاؤس میں, تو کوریڈورز میں دونوں طرف جو ہے 10-10 feet کے اس پہ وقفے پہ اس طرح استادہ کھڑے ہوتے ہیں وہ کلا پہن کے جو وہاں ہوتے ہیں, اور آپ کو فیل ہوتا ہے جیسے آپ کسی شاہی محل میں آ گئے ہیں, تو وہ جو شاہانہ اخراجات تھے ہمارے وہ دوبارہ سے شروع ہو گئے
وہ ختم ہو گئے,
اور جو انہوں نے جاتی عمرہ پہ 3200 پولیس پنجاب پولیس کے لوگ جو ہے سیکیورٹی پہ اپنے لگا دیے ہیں, तो ये सारे खर्चे लल्ले तरल्ले, तो ये हम वो जो कहते हैं दो वक्त की रोटी, ये रोटी हम नहीं पॉसिबल हो सकती है। हमें तो अपनी एक्सपोर्ट्स पे तवज्जो देनी चाहिए, हमें अपनी टैक्स कलेक्शन इमरान खान ठीक करा था। अब मिफ्ता इस्माइल को टफ टाइम क्यों IMF दे रहा है, क्योंकि उन्होंने कहा है कि हमें तुमसे तवक्को नहीं है कि तुम इतनी टैक्स कलेक्शन कर सकोगे जितनी पिछली गवर्नमेंट कर रही थी।
बहुत बहुत शुक्रिया फैज़ विलास साहब, इट्स ऑलवेज प्लेजर टॉकिंग टू यू, एंड इंशाल्लाह ट्यूसडे को फिर हम आपसे बातचीत करेंगे, मंडे को बात करेंगे। एंड शादी जी,
थैंक यू मच भाई, थैंक यू
सो मच। अब चल चलते गुजारिश है, इल्तिजा तो हमेशा करता रहूंगा, अपनी दुआ में हमेशा याद रखा करें, हम आपके लिए दुआगू होंगे, आप हमें अपनी दुआओं में याद रखें, खासतौर से हमारे दोस्त हमारे भाई मुजफ्फर अली को अपनी दुआओं में जरूर याद रखें, उनके साथ वो तमाम लोग जो अपना सफर मुकम्मल करके इस दुनिया से रुखसत हो चुके हैं, अल्लाह सुब्हान तआला उन्हें अपने गुनाहों को बख्श देंगे जल्द फिरदौस में, आमीन सुम्मा आमीन। बशर्त जिंदगी, कल इंशाल्लाह मुलाकात, उस वक्त के लिए इजाजत, अल्लाह हाफिज़।
1 जुलाई